नमस्कार, फ्रिडम चौतारी पडकास्टको 116 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। इन्टरनेट र साइबर स्पेसमा मानवाधिकार कसरी सुरक्षित र सबलीकरण गर्ने भन्ने विषयमा आजको यस छलफुललाई प्रस्तुत गरिएको छ। आजको युग सूचना प्रविधिको युग हो। सूचना प्रविधि र इन्टरनेट हरेक मानिसको अभिन्न अङ्ग जस्तै भइसकेको छ। यो माध्यमको प्रयोगमा मानवाधिकारका विभिन्न संवेदनशील पक्षहरू पनि जोडिएर आएको छ। खास गरी सूचना प्रविधि क्षेत्रका लागि नेपालमा बन्दै गरेका कानुन र नीतिहरूमा मानवाधिकारको संरक्षणको विषय ओझेलमा नपरोस् भनी आजको यस छलफल केन्द्रित छ। आजको छलफलमा मानवाधिकार र सूचना प्रविधि क्षेत्रका विभिन्न बहुसरोकारवाला प्रतिनिधिहरू हुनुहुन्छ र यो छलफललाई सहजीकरण गर्दै हुनुहुन्छ वरिष्ठ पत्रकार तारणा दाहाल। सुनौ आजको छलफललाई फ्रिडम चौतारी पडकास्टको 116 श्रृङ्खलामा।
म विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। इन्टरनेटको अथवा साइबर स्पेसको अथवा डिजिटल स्पेक्ट्रमको कुराहरू धेरै ब्याकग्राउन्डहरू गरिराख्नुपर्ने जरुरी छैन। हामी त्यसको प्रयोगमा कहाँ छौँ, त्यसका चुनौतीहरू के छन्, ती आफ्नो ठाउँमा छ। अहिले हामी दुईवटा महत्त्वपूर्ण नीतिगत तर्जुमाका सिलसिलामा छौँ। एउटा चाहिँ सूचना प्रविधि विधेयक पार्लियामेन्टमा छ, जो चाहिँ ओभरअल सूचना प्रविधि क्षेत्रको एउटा अम्ब्रेला कानुनको रूपमा प्रस्तावित छ। 3-4 वर्षदेखि त्यो संसदमा अड्केको छ। त्यसमा कति हाम्रा रिजर्भेसनहरू थिए, विभिन्न क्षेत्रबाट हामी त्यसमा कुराहरू उठाइराखेका छौँ। पार्लियामेन्टको विकास समितिमा अड्केको छ। एउटा महत्त्वपूर्ण पोलिसी डिजिटल स्पेस, साइबर स्पेस अथवा इन्टरनेट जे भनौँ, कम्प्युटरको सूचना प्रविधि क्षेत्रको यावत क्षेत्रको लागि। दोस्रो चाहिँ एउटा कम्प्रिहेन्सिभ साइबर सेक्युरिटी पोलिसी, मलाई लाग्दछ 4-5 महिना भइ नै सक्यो, त्यसको ड्राफ्ट बाहिर आएको छ र त्यो पब्लिक डिस्कसनमै छ जस्तो लाग्छ अझै, र मन्त्रालय त्यसको फाइनलाइजेसनको प्रोसेसमा छ। योभन्दा अगाडि पनि हाम्रो सूचना प्रविधि सम्बन्धी विभिन्न नीतिगत र कानुनी र अरू यस्ता संयन्त्रहरू हामीसँग थिए, तर ती सबैको एक किसिमले अनुभवको आधारमा र आवश्यकताको आधारमा यो दुईवटा महत्त्वपूर्ण डकुमेन्ट्सहरू, नीतिहरू चाहिँ अहिले विचाराधीन छन्, एउटा संसदमा र एउटा मन्त्रालयको तहमा। त्यसो भएकोले यो दुइटैमा हाम्रो चासो चाहिँ के हो भने त्यसमा मानव अधिकार मेन स्ट्रिम हुनु सकोस्। मानव अधिकारका जति पनि संवेदनशील पक्षहरू छन् ती पक्षहरू त्यसमा, निजी क्षेत्रको चासो, प्रविधि क्षेत्रको चासो, त्यसपछि अरू सेक्टरको छँदैछ, तर मुख्य रूपमा मानव अधिकारका आयामहरू, जस्तो भनौँ यो विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, कसै गरी पनि यो अनलाइन प्लेटफर्महरू, अनलाइन यो सूचना प्रविधिका जति पनि क्षेत्रहरू छन् त्यसको प्रयोगमा अथवा साइबर स्पेसमा, त्यसमा कतिपय कुराहरू टेलिकमका पनि आउलान्, यो क्षेत्रहरूमा चाहिँ विचार तथा अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित नहोस् र त्यसको सुनिश्चितता होस् र त्यो हाम्रो संविधानले गरेको सुनिश्चिततालाई कहीँ पनि अवरोध नपुगोस्। अझ त्योभन्दा पनि हाम्रो इन्टरनेसनल कमिटमेन्ट छ। हामी आइसिसिपिआरलाई हामीले हाम्रो राष्ट्रिय कानुन सरह मानेका छौँ। त्यसको धारा 19 जति पनि र त्यसपछि संयुक्त राष्ट्रसङ्घको मानवाधिकार काउन्सिलले त्यसलाई एक्सटेन्डेड त्यसको चाहिँ इन्टरप्रिटेसनहरू जति गरेको छ त्यो कुरामा चाहिँ कहीँ पनि त्यसले असर पुग्न नसकोस् र त्यो कुरा सुनिश्चित हुन सकोस्। एक दोस्रो प्राइभेसी, व्यक्तिको निजत्व पनि लोकतन्त्रमा त्यति नै महत्त्वपूर्ण हुन्छ, किनभने डेमोक्रेसीको एउटा कोर, त्यसको चाहिँ अन्तिम तत्त्व भनेको इन्डिभिजुअल एउटा सोभरेन ह्युमन हो। त्यस कारण त्यो सोभरेन ह्युमनलाई डिग्निफाइड भएर एउटा ह्युमन डिग्निटीका साथ आफ्नो लाइफलाई सार्वजनिक गर्न उसको डिग्निटीको रक्षा हुनुपर्छ। त्यो डिग्निटी रक्षा गर्ने भनेको चाहिँ प्राइभेसीको प्रोटेक्सनले हो। त्यसैले प्राइभेसीको एउटा प्रोटेक्सन पनि त्यसमा चाहिँ त्यही रूपमा हुन सकोस्। त्यसै गरी इन्टरनेटसँग जोडिने, अब इन्टरनेट त एउटा यस्तो चिज भइसक्यो, सूचना प्रविधि यस्तो चिज भइसक्यो, त्यो अलग गरेर हेर्न सकिँदैन, त्यो जीवनको हर चिजसँग जोडिन्छ भनेपछि त्यसका प्रभावहरू अथवा त्यसले हाम्रो मानव अधिकारका अरू आयामहरू, शिक्षाको अधिकार होला, स्वास्थ्यका अधिकार होला, खाद्यका अधिकार होला, मानिसका अनेकौँ अधिकारहरू छन्, ती अधिकारहरूलाई बढोत्तरी गर्न, ती अधिकारहरूलाई सबलीकरण गर्न पनि योगदान गरिरहेको छ भने कतिपय सन्दर्भमा ती अधिकारहरूलाई चाहिँ बाधा सिर्जना गर्ने पनि कामहरू भएको हुनसक्छ। यो कन्टेक्स्टमा चाहिँ हाम्रो यो दुइटै सूचना प्रविधि सम्बन्धी विधेयकको सन्दर्भमा होस् या साइबर सेक्युरिटी पोलिसी जुन अहिले मन्त्रालय फाइनलाइजेसन गर्ने सिलसिलामा छ, कहाँ छ दत्त सरले बताउनुहुन्छ, त्यसमा मानव अधिकारका पक्षहरू प्रति संवेदनशील हुनुपर्ने आवश्यकता हामीले देखेका छौँ र त्यो आवश्यकता लाई महसुस गरेर हामीले एउटा सानो हामीसँग त त्यस्तो खास होइन तर इन्टरनेसनल्ली पर्टिकुलरली साइबर सेक्युरिटीको एउटा नेसनल स्ट्राटेजी पोलिसिजहरूमा चाहिँ कस्तो कस्तो अभ्यासहरू कुन कुन देशले कसरी गरिरहेका रहेछन् र इन्टरनेसनल आयाम कसरी विकास भइरहेको छ भन्ने कुराको विभिन्न उदाहरणहरू पनि यो हाम्रो चाहिँ वर्किङ पार्टनर संस्था छ ग्लोबल डिजिटल पार्टनरसिप जसले चाहिँ इन्टरनेट फ्रिडमको राइट्समा चाहिँ काम गर्छ यो संस्था पर्टिकुलरली सूचना प्रविधिको गभर्नेन्सको सेक्टर र ह्युमन राइटको सेक्टरको बिचमा इन्टरफेस होस् भन्ने हाम्रो चासो हो ह्युमन राइट कम्युनिटीको मिडिया कम्युनिटीको फ्रिडम अफ एक्सप्रेसन र प्राइभेसी कम्युनिटीलाई अलिकति आवाज दिइराख्ने समुदाय र सूचना प्रविधि क्षेत्रको विकास यसको रचनात्मक इनोभेसन्समा ध्यान दिने पक्षहरूको लागि इन्टरफेस हुन सकोस्।
यसै विषयमा अभिव्यक्ति स्वतन्त्रता र इन्टरनेट फ्रिडमका जानकार अधिवक्ता सन्तोष सिग्देल भन्नुहुन्छ
यो इन्टरनेटमा ह्युमन राइट्सको कुरा गर्दाखेरि इन्टरनेट आफैमा चाहिँ नि ह्युमन राइट्स हो कि होइन इन्टरनेटको एक्सेस ह्युमन राइट्सको विषयवस्तु हो कि इन्टरनेट ह्युमन राइट्सको विषयवस्तु हो कि इन्टरनेटमा गएर हामीले ह्युमन राइट्स खोज्ने हो होइन यो चाहिँ अलिकति बिचमा हामीले ह्युमन राइट्स भन्दाखेरि हाम्रो दिमागमा आउने के हो भनेर भन्दाखेरि जुन बेलामा युएनको इस्टाब्लिसमेन्ट भयो आइसिसिपिआर आइसिसिएसिआर त्यसपछि गएर युएनको चार्टर जसले चाहिँ नि राइट भनेर इस्टाब्लिस गर्यो त्यो चाहिँ हाम्रो ह्युमन राइट्स भन्न साथ हाम्रो दिमागमा त्यो आउँछ अनि त्यसपछि त्यो जति पनि अन्तर्राष्ट्रिय सन्धि सम्झौता ह्युमन राइट्सको हामीले बुझेका छौँ चाहे त्यो नागरिक राजनीतिक तथा नागरिक अधिकार सम्बन्धी अनुबन्ध होस् चाहे त्यो आर्थिक सामाजिक सांस्कृतिक अधिकार सम्बन्धी अनुबन्ध होस् चाहे युएनको चार्टर होस् तिनीहरू बनेको भनेको त्यो बेलामा इन्टरनेट थिएन होइन त्यो बेलामा इन्टरनेट थिएन अनि इन्टरनेट आउँछ भन्ने कल्पना पनि थिएन तर त्यो चार्टरहरूले अहिले पनि हामीले त्यसले ह्युमन राइट्सलाई प्रोटेक्ट गर्छ इन्टरनेटमा भएको अधिकारलाई प्रोटेक्ट गर्छ भनेर भन्ने हिसाबले कुरा गरिरहेको छौँ त्यसको पछाडिको कारण के हो भन्दाखेरि ह्युमन राइट्स त्यो इन्स्ट्रुमेन्टहरू त्यसले जुन अधिकारहरूको रक्षा गर्ने भनेको हो त्यो भ्यालुको इन्टरनेटले त्यो भ्यालुजलाई बोक्ने हो त्यो भ्यालुज भनेको त्यो अन फ्रिडम अफ स्पिचको जुन हामी कुरा गर्छौँ इन्टरनेटको एक्सेसको कुरा गर्दाखेरि त्यो एक्सेसले केलाई प्रोटेक्ट गर्छ भन्दाखेरि त्यो भ्यालु हामीले चाहिँ विचार तथा अभिव्यक्तिलाई चाहिँ नि स्वतन्त्रतापूर्वक एक्सप्रेस गर्न पाउने अधिकारको जुन भ्यालु हो त्यो भ्यालुलाई इन्टरनेटले रक्षा गर्छ राइट टु प्राइभेसी पहिलाको ह्युमन राइट्सको चाहिँ नि त्यो मूल ग्रन्थहरूमा छ भनेपछि इन्टरनेटमा ह्युमन राइट्सको कुरा गर्दाखेरि त्यो प्राइभेसी अब इन्टरनेटमा त्यो प्राइभेसीको चाहिँ प्रोटेक्ट हुन्छ कि हुँदैन भनेर भन्ने छ यहाँ हेर्दाखेरि के महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि जुन बेलामा यी अनुबन्धहरू बने त्यो अनुबन्ध बन्दाखेरि चाहिँ त्यो त्यसको ड्राफ्टिङ जो ड्राफ्टिङ फादरहरू थिए तिनीहरूको फार साइटेडनेस हेरिनु चाहिँ नै महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ किनभनेदेखि आर्टिकल 19 कुरा गर्ने भने यसले के भन्छ भन्दाखेरि कुनै पनि व्यक्तिलाई जुनसुकै माध्यमबाट विदाउट एनी फ्रन्टियर्स जुनसुकै मिडियमबाट बोल्ने लेख्ने त्यसपछि गएर आर्टको माध्यमबाट सबै गर्ने चाहिँ नै उसलाई अधिकार रहनेछ भनेको छ भनेपछि त्यसले के दियो भन्दाखेरि इन्टरनेट त्यो बेलामा थिएन त्यही भएर यसले इन्टरनेटलाई समेट्दैन भन्ने होइन इन्टरनेट त्यसपछि आयो तर त्यो माध्यमको कुनै पनि लिमिटेसन बिना व्यक्तिको चाहिँ अभिव्यक्ति गर्न पाउने अधिकार र गोपनीयताको अधिकार संरक्षित हुने भएकोले गर्दाखेरि इन्टरनेट बनिसकेपछि पनि त्यसलाई त्यो बेलाको अनुबन्धहरूले त्यो बेलाको कानुनहरूले त्यसलाई चाहिँ नै समेट्यो र सँगसँगै यसमा महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि अन्तर्राष्ट्रिय कानुन पनि लगातार इभल्भ हुँदै गएको हामीले अन्तर्राष्ट्रिय कानुन इभल्भ भएको मेरो ट्रान्जिसनल जस्टिसमा नि अलिकति ब्याकग्राउन्ड भए भएर के गरी इभल्भ भयो भनेर भन्ने कुरा अलिकति म भन्छु जस्तो सङ्क्रमणकालीन न्यायको कुरा गर्दाखेरि साउथ अफ्रिकामा फर्गिभ बट नट फर्गेट भनेर धेरै मान्छेलाई रिकन्सिलिएसनको नाममा आम माफी दियो त्यो भनेको चाहिने 90 अगाडिको कुरा हो तर त्यसपछि इन्टरनेसनल लमा यति धेरै परिवर्तन भयो आइसिसी बन्यो रोम विधान आयो त्यसपछि गएर आइसिसी इस्टाब्लिस भयो अहिलेको अवस्थामा त्यो बेलामा जे गरिएको थियो साउथ अफ्रिकामा जे गरेको थियो त्यो चाहिँ अहिलेको अन्तर्राष्ट्रिय कानुनले त्यसलाई चाहिने मान्दैन अथवा त्यो अन्तर्गत अनुमति योग्य छैन भनेर भनिन्छ त्यो जस्तै यसरी चाहिँ के हो भनेर भन्ने कुरामा इन्टरनेटलाई के गरी समेटिन्छ पुरानो कानुनले के गरी समेट्छ भन्दाखेरि आर्टिकल 19 नि लगातार रूपमा व्याख्या हुँदै गइरहेको छ त्यसलाई युएनको ह्युमन राइट्स कमिटीले ह्युमन राइट्स काउन्सिलले बेला बेलामा चाहिँ व्याख्या गर्दै गएको छ जस्तो उदाहरणको लागि युएनको चाहिँ जनरल कमेन्ट नम्बर 34 अन आर्टिकल 19 भनेर भन्ने छ त्यो आर्टिकल 19 भएको विषयवस्तुकै व्याख्या गर्नको लागि ह्युमन राइट्स काउन्सिलले जनरल कमेन्ट नम्बर 34 लिएर आएको छ होइन त्योभित्र के पर्छ त त्यो उन्नाइसको व्याख्या के हो, दफा धारा उन्नाइसको व्याख्या के हो, त्यसको सीमा के हो, त्योभित्र सरकारले के गर्न पाउँछ, त्यो भएको सीमाहरूको के गरी प्रयोग गरिनुपर्छ, राष्ट्रिय कानुनहरू बन्दाखेरि त्यसलाई के गरी हेर्ने भन्ने व्याख्याहरू चाहिँ त्यो जनरल कमेन्ट नम्बर 34 छ। र जब यो इन्टरनेटको विकास हुन थाल्यो त्यसपछि युएनले के हेऱ्यो भनेर भन्दाखेरि यो भनेको अबको दुनियाँमा सबै राइटको इनेबलर राइटको रूपमा आइरहेको छ। इन्टरनेट भनेको भिन्डसर्फ भन्ने चाहिँ एकजना इन्टरनेटको फादर अफ इन्टरनेट भनेर भनिन्छ। भिन्डसर्फले के भनेको थियो भनेर भन्दाखेरि टेक्नोलोजी आफैमा राइट होइन, टेक्नोलोजी भनेको राइटको मिन्स मात्र हो, त्यही भएर इन्टरनेट भनेको टेक्नोलोजी हो भनेर भनेको थियो। तर उसको क्रिटिसाइज पनि छ, के भन्दाखेरि उसले चाहिँ राइट बेस्ड पर्सपेक्टिभबाट हेरेन, त्यही भएर उसले इन्टरनेटलाई टेक्नोलोजीलाई चाहिँ नि उसले एउटा टुलको रूपमा मात्र लियो, अधिकारको रूपमा लिएन भनेर भन्ने छ। के छलफल के हुनसक्छ भन्दाखेरि जब तपाईँसँग टुल नै छैन तपाईँले अधिकारलाई के गरी प्रयोग गर्न सक्नुहुन्छ? तपाईँलाई सूचना पाउने अधिकार छ भनेर भन्ने, तर रेडियो राख्नको लागि लाइसेन्स लिनुपर्छ, रेडियो चाहिँ लाइसेन्स चाहिँ सहजै दिँदैन भने तपाईँको त्यो टुल्समा अधिकार भयो कि तपाईँको टेक्नोलोजीमा अधिकार भयो, अथवा चाहिँ फ्रिडम अफ एक्सप्रेसनमा अधिकार भयो कि सूचना पाउने हकमा अधिकार भयो? त्यसले गर्दाखेरि टुल्स पनि त्यत्तिकै इम्पोर्टेन्ट छ। आजको हिसाबमा हामीले भन्दाखेरि इन्टरनेटमा ह्युमन राइट्सको कुरा गर्ने हो भने सबभन्दा पहिला त एक्सेसको कुरा पनि आउँछ। एक्सेसको कुरा गर्ने हो भनेदेखि हामी कहाँ अहिले पनि ग्लोबल वर्ल्डमै हेर्ने हो भनेदेखि अनइन्टरप्टेड र एकदमै क्वालिटीको ब्रोडब्यान्ड 50% एक्सेसमा छ भनिन्छ। हामी कहाँ भन्ने हो भनेदेखि एक्सेसको कुरा गर्ने हो भनेदेखि काठमाडौँको चक्रपथ बाहिर गयो भने पनि हामीले क्वालिटीको इन्टरनेट पाउँदैनौँ। एक्सेससँग जोडिने अर्को कुरा हुन्छ अफोर्डेबिलिटीको कुरा, अफोर्डेबल छ कि छैन भनेर भन्ने कुरा। नेपालमा बन्ने पोलिसीहरूलाई चाहिँ हामीले डिजिटल राइट्सको पर्सपेक्टिभबाट हेरिनुपर्छ, ह्युमन राइट्सको पर्सपेक्टिभबाट हेरिनुपर्छ भनेर भन्दाखेरि सबभन्दा पहिला त त्यसलाई राइट बेस्ड अप्रोचबाट हेर्नुपर्छ, राइट बेस्ड अप्रोचबाट त्यो बनेको छ कि छैन भन्ने कुरा। जस्तो साइबर सेक्युरिटीकै कुरा गर्ने हो भनेदेखि, राष्ट्रिय साइबर सुरक्षाको गर्ने हो भनेदेखि सबभन्दा पहिला त नागरिकको अधिकारलाई प्रमोट गर्नको लागि त्यो आएको हो कि होइन? हामीलाई सुरक्षा कसको लागि चाहिएको? सुरक्षा चाहिएको त नागरिकको लागि हो, सुरक्षा चाहिएको त मेसिनको लागि होइन। किनभने कुनै मेसिन सिस्टम नेटवर्कको सुरक्षा किन भन्दाखेरि त्यो भित्र व्यक्तिको अधिकार निहित हुन्छ, त्यो भित्र व्यक्तिको अधिकार निहित भएका डेटा हुन्छन्, त्यो भित्र त्यहाँ कन्टेन्ट हुन्छन्, त्यसको सुरक्षा गर्नको लागि चाहिँ साइबर सुरक्षा नीति चाहिएको। अथवा देशकै महत्त्वपूर्ण कुरा छन् भने पनि त्यो महत्त्वपूर्णको कुरा कसको लागि हुँदा? नागरिकको लागि हो। नागरिकको हित जोडिएको भएन त्यो बचाउनु परेको, त्यसले गर्दाखेरि यसलाई राइट बेस्ड अप्रोचबाट हेरिनुपर्छ भनेर भन्ने कुरा हो। हामी कहाँ जुन आइटी पोलिसीको कुरा गऱ्यौँ अथवा चाहिँ साइबर सेक्युरिटी पोलिसीको कुरा गऱ्यौँ, हामीले त्यो भन्दाखेरि हेर्न पनि हामीले नागरिक समाज संस्थाको रूपमा हामीले हेर्नपर्ने पहिलो कुरा के हो भन्दाखेरि तिनीहरू बन्दाखेरि चाहिँ नि राइट बेस्ड अप्रोचबाट बनेका छन् कि छैनन्, त्यसले हाम्रो राइटहरूलाई प्रमोट गर्छन् कि कुण्ठित गर्छन् भन्ने एउटा पाटो। अर्को कुरा त्यसको चाहिँ नि तर्जुमा प्रक्रिया नै के छ? किनभने इन्टरनेटको कुरा गर्दाखेरि हामी इन्टरनेटको गभर्नेन्सको कुरा गर्छौँ, इन्टरनेट गभर्नेन्सको कुरा गर्दाखेरि संसारभरि नै यो एउटा यस्तो चिजवस्तु हो जसको चाहिँ नि इभोल्युसन सरकारको रेगुलेसन कम भएको कारणले गर्दाखेरि भएको, प्राइभेट सेक्टर, टेक्नोलोजिकल स्फेयर तिनीहरू सबैको कोलाबोरेसनबाट यो चाहिँ यो रूपमा इन्टरनेटको विकास भएको। त्यसले गर्दाखेरि अब सबै विकास भइसक्यो, अब चाहिँ म यसलाई रेगुलेट गर्छु, कोही पनि यहाँ आउनु पर्दैन, यसलाई रेगुलेट गर्ने काम मेरो हो भनेर सरकारले भन्यो भने यसको चाहिँ नि इभोल्युसन अथवा यसको प्रयोग पनि हुन सक्दैन। किनभने यसलाई राज्यले जति रेगुलेट गरिरहेछ त्यसको एक्सपान्सनमा यसको सर्भिसेसमा प्राइभेट सेक्टरको त्यति नै ठुलो हात छ। त्यसले गर्दाखेरि त्यो कानुन बन्दाखेरि पनि त्यो पोलिसी प्रक्रियामा पनि प्राइभेट सेक्टरको पनि एन्ड युजर ग्रुपको पनि टेक्निकल कम्युनिटीको पनि एकाडेमियाको पनि नागरिक समाज संस्थाको पनि सबैको भूमिका हुनुपर्छ र त्यो छलफलको विषयवस्तुबाट टुङ्ग्याइनुपर्छ भन्ने हो। अहिले हामीले यो कुरा गर्दाखेरि डिजिटल नेपाल फ्रेमवर्क बन्यो, त्यो राइट बेस्ड अप्रोचबाट बनाएको छ कि छैन? त्यसमा हामीले चाहिँ अफोर्डेबिलिटी बनाउनको लागि सबैलाई एक्सेस पहुँच दिनको लागि के गर्ने भनेर भनेका छौँ कि छैनौँ? यसले गर्दाखेरि जब साइबर सुरक्षाको कुरा आउँछ त्यो बेलामा पनि व्यक्तिको गोपनीयतालाई, नागरिकको गोपनीयतालाई सबभन्दा बढी प्राथमिकता दिइनेछ भनेर भन्ने कुराहरू छ कि छैन? अथवा त्यसको क्याभिएटहरू जुन बेलामा चाहिँ त्यो गर्नपर्ने हुन्छ त्यो बेलामा पनि सकेसम्म कम इन्क्रच गर्ने गरी बनेको छ कि छैन, त्यो कुराहरूलाई पनि ध्यान दिनुपर्छ भन्ने हो मेरो बेसिक दुईवटा पोइन्ट। भनेको एउटा चाहिँ जति पनि पोलिसी डकुमेन्टहरू छन् त्यो राइट बेस्ड अप्रोचबाट हेरौँ, र अर्को भनेको त्यसलाई चाहिँ त्यसको फर्मुलेसन प्रोसेस, त्यसको ड्राफ्टिङ प्रोसेसलाई मल्टी स्टेक होल्डरिजम बनाऊ।
अर्का अभिव्यक्ति स्वतन्त्रताका जानकार अधिवक्ता टङ्क अर्यालको धारणा यस्तो छ,
ह्युमन राइट र टेक्नोलोजीलाई जोडेर कुराकानी गर्दा राइटलाई जहिले पनि पोजिटिभली इन्टरप्रेट गर्नुपर्छ, रिग्रेसिभ इन्टरप्रिटेसन हुनु हुँदैन भन्ने राइटको डेफिनेसन छ। हामीले ह्युमन राइटका कुनै पनि प्रिन्सिपललाई हेऱ्यौँ भने कन्टेक्स्ट अनुसार त्यसलाई रिग्रेसिभ अथवा चाहिँ ब्याक गरेर चाहिँ त्यसको इन्टरप्रिटेसन गर्न पाइँदैन, यो चाहिँ इस्टाब्लिस प्रिन्सिपल हो। त्यो हुँदा चेन्ज कन्टेक्स्टमा जसरी पहिला इन्टरनेट थिएन, 1948 ह्युमन राइट डिक्लेरेसन आउँदा, 1946 आइसिसिपिआर आउँदा हामीसँग इन्टरनेट थिएन, यद्यपि अहिले इन्टरनेट भएको अवस्थामा हामीले ह्युमन राइटलाई इन्टरप्रेट गर्दा उपलब्ध टेक्नोलोजिकल अथवा चाहिँ टेक्निकल इनोभेसनहरूलाई पनि आत्मसात गरेर पोजिटिभ इन्टरप्रिटेसन गरिनुपर्छ, जसको आधारमा ह्युमन राइटको प्रोटेक्सन हुनुपर्छ भन्ने कुरा हो। त्यही भएर पनि हामीले 1948 टू जेनेरेसन अफ राइटको कुराकानी गर्दा, पछि डेभलपमेन्ट राइट टु डेभलपमेन्टको कुरादेखि लिएर, पछि हामीले त्यो बेलामा सोच्दै नसोचेको राइट टु इक्वालिटीको बेसमा गएर हामी अहिले अरू विभिन्न हुन्छ नि सेक्सुअल माइनोरिटीका राइटहरूको बारेमा कुराकानी गर्छौँ, त्यतिखेर त्यो किसिमले सोचिएको थिएन। जुन राइट ह्युमन डेभलपमेन्टको लागि आवश्यक छ, ह्युमन डिग्निटीको लागि आवश्यक छ भने त्यसलाई राइटको किसिमले हेरियो। जस्तो पोजिटिभ इन्टरप्रिटेसन हुनुपर्ने हुनाले इन्टरनेटको स्पेसमा, साइबर स्पेसमा पनि ह्युमन राइटलाई त्यही किसिमले व्याख्या गर्नुपर्छ भन्ने मेरो पहिलो भनाइ। दोस्रो भनेको चाहिँ मिडियम बेसमा राइटको इन्टरप्रिटेसन हुँदैन। मानव कुनै बेलामा टेलिभिजन रेडियो नहुँदाको अवस्थामा राइटको कुराकानी गरिन्थ्यो भने फ्रिडम अफ एक्सप्रेसन चाहिँ टेलिभिजन रेडियो मात्रै होइन, पत्रिका मात्रै होइन, अहिले इन्टरनेट छ, मानव आई डोन्ट नो 20 वर्षपछि इन्टरनेट त्यत्तिकै अलिकति हटेर गएर अर्को फिन्टरनेट भन्ने टेक्नोलोजी आउनु पनि सक्छ। हामीलाई छ नि त्यो बेलामा पनि हाम्रो फ्रिडम अफ एक्सप्रेसन अथवा राइटको एक्सर्साइज इक्वली हुनुपर्छ, अझ बेटर तरिकाले हुनुपर्छ भन्ने कुरा हो। अहिले इन्टरनेट छ, तसर्थ हामीले त्यसमा कम्प्रोमाइज हुनु हुँदैन, त्यसको अधिकतम प्रयोग मार्फत चाहिँ राइटको प्रयोगलाई चाहिँ फेसिलिट गर्नुपर्छ, इन्टरप्रेट गर्नुपर्छ। तसर्थ टेक्नोलोजी अथवा मिडियम बेसमा चाहिँ इन्टरप्रिटेसन हुँदैन, त्यसको क्रक्समा अथवा त्यसको भ्यालुमा हेर्नुपर्छ भन्ने दोस्रो कुरा। तेस्रो भनेको चाहिँ जस्तो हामी राइटको कुराकानी गर्छौँ, त्यसमा इन्टरनेट इट्सेल्फ मिडियम हो, तर मिडियमले राइटको एक्सर्साइजमा प्रभाव पारेको कारणले अहिले ह्युमन राइट काउन्सिलका विभिन्न रेजुलेसनहरूले एक्सेस टु इन्टरनेट पनि एज अ ह्युमन राइट भनेर व्याख्या गरिएको छ। भनेको मतलब इन्टरनेट छैन, अब पढ्न पाउने कुरा चाहिँ एक्सेस हो, तर स्कुल खोलिएको छैन तैँले पढ्न पाउँदैनस्, तैँले स्कुलको फी तिर्न सक्ने पैसा छैन त्यही भएर पढ्न पाउँदैनस् भन्ने कुरा हुनु हुँदैन। जब यो प्रविधि आइसक्यो भने त्यसको पहुँच पनि उसको चाहिँ एज अ फन्डामेन्टल ह्युमन राइट हुनुपर्छ भनेर एक्सेस टु इन्टरनेट एज अ फन्डामेन्टल ह्युमन राइट भन्ने लाइनमा इन्टरप्रिटेड अथवा व्याख्या भइसकेको छ, र त्यो किसिमले यसलाई चाहिँ प्रयोगमा ल्याइँदैछ। अर्को भनेको एउटा भनेको चाहिँ राइट भयो, अर्को भनेको चाहिँ राइट बेस्ड अप्रोच भयो। हामीले अलिकति ध्यान नदिएको कुरा, स्टेट मेकानिजम र राइटको प्रोटेक्सनको कुराकानी गर्छौँ, तर प्राइभेट सेक्टर पनि छ। अहिले त इन्टरनेटको सन्दर्भमा कुराकानी गर्दा त प्राइभेट सेक्टर डोमिनेन्टली अगाडि आउँछ। त्यो हुँदा बन्ने प्रविधिहरू, ती प्रविधिको प्रयोगको कुरा र त्यसमा प्राइभेट सेक्टर अथवा स्टेटका पोलिसीहरू, जहाँ पनि ती सम्पूर्ण चिजबिजहरू चाहिँ ह्युमन राइट बेस्ड अप्रोचबाट गाइडेड हुनुपर्छ। है प्राइभेट सेक्टर हो, बिजनेस मोटिभ छ, प्राइभेट प्रफिटको मोटिभ छ, तर त्यति हुँदाहुँदै पनि त्यो चाहिँ ह्युमन राइट बेस्ड अप्रोचबाट चाहिँ डिल गरिनुपर्छ। प्रविधि बन्दा त्यसरी बन्नुपर्छ, मानव कुनै प्रविधि बन्छ भने त्यसमा चाहिँ डेटा प्रोटेक्सनको कुरालाई इन्भिजन गरेर चाहिँ टेक्नोलोजी नै त्यसरी बन्नुपर्छ। अब अहिले हामी ग्लोबल्ली विभिन्न डेटा चुहावटको कुरा, स्पाईको कुराहरू पनि आइरहेछ, तसर्थ चाहिँ यसलाई हामीले ह्युमन राइट बेस्ड अप्रोच, एउटा ह्युमन राइट इटसेल्फ, त्यसमा ह्युमन राइटको एक्सर्साइजको कुरा, दोस्रो भनेको प्रविधि र त्यसको प्रयोग र नीति तथा कानुनमा चाहिँ ह्युमन राइट बेस्ड अप्रोचको कुरा चाहिँ हेर्नुपर्छ भन्ने सन्दर्भमा चाहिँ यो 4-5 कुरामा अलिकति क्लियरिटी भयो। हामी युजरको एन्डमा, बिजनेस कम्युनिटी जसले यसलाई फेसिलिट गर्छ, प्रोभाइड गर्छ, सरकारको एन्डमा जसले चाहिँ ल कानुन अथवा चाहिँ नीति बनाएर यसलाई रेगुलेट गर्छ, यो 3-4 कुरामा क्लियरिटी भयो भने त्यति ठुलो बिग इस्यु चाहिँ होइन। हामी ह्युमन राइटप्रति प्रतिबद्ध छौँ, संविधानले स्पष्ट भनेको छ, विभिन्न अन्तर्राष्ट्रिय दस्तावेजलाई हामीले आत्मसात गरेका छौँ। त्यो हुँदा त्यो विषयप्रतिको हाम्रो कमिटमेन्ट छ, कार्यान्वयनको बाटो अर्को होला, र त्यसलाई चाहिँ प्रविधिसँग ल्याएर जोड्दा चाहिँ त्यति समस्या हुँदैन, मात्रै अलिकति विषयगत क्लियरिटी आवश्यकता पर्छ, त्यसमा हामी निरन्तर लाग्नुपर्छ जस्तो लाग्छ।
ओपन डेटा र सूचना प्रविधि क्षेत्रका एक उद्यमी विभूषण विष्ट भन्नुहुन्छ,
ह्युमन राइट्स अन इन्टरनेट भनेछौँ होइन, अब त्यसले दुईवटा साइडबाट हेर्न सकिन्छ कि जस्तो नै, एउटा चाहिँ इन्टरनेट एज अ राइटको भयो नि एउटा अप्रोच होला, इन्टरनेट इन इट्सेल्फ एज अ राइट भनेर हामीले डिफाइन गर्यो भने, अर्को चाहिँ इन्टरनेट टु फेसिलिटेट ह्युमन राइट हो कि, त्यो दुईवटा साइडको चाहिँ एस्पेक्ट हाम्रो दुईवटा। जस्तै अब एउटा पहिला चाहिँ वेब फाउन्डेसनले के सुरु गरेको थियो भने अफोर्डेबल इन्टरनेट भन्ने एउटा ग्लोबल कन्सेप्ट सुरु गरेको थियो, त्यो अफोर्डेबल इन्टरनेटको कन्सेप्ट चाहिँ इन्टरनेट एज अ राइटको हिसाबबाट आयो। अब हामीले चाहिँ ह्युमन राइट्स अन साइबर स्पेस कुरा गरेछौँ भने त्यसको चाहिँ अलिकति अप्रोच फरक हुन्छ होला है। एक मैले उठाउन खोजेको कुरा चाहिँ, अर्को चाहिँ अब इन्टरनेट एज अ राइटको भयो नि त, अघि त्यसको अफोर्डेबिलिटी, एक्सेसिबिलिटी, यो सबै चिजहरूलाई हामीले कसरी गर्ने, त्यो सबै चिजहरू आउँछ होला। मलाई अलिकति जोड्न चाहेको चाहिँ इन्टरनेट टु फेसिलिटेट ह्युमन राइट भन्ने, म चाहिँ अब फेरि नन लयर ब्याकग्राउन्डबाट अलिअलि बुझेकोबाट मात्रै चाहिँ के भन्छु भने हामीले ह्युमन राइटको सर्टेन इन्टरनेसनल प्रिन्सिपल्सहरू हामीले मानेको छौँ होला, त्यसको विशेषमा हाम्रो कन्स्टिट्युसनमा बेसिक राइट्सहरू डिफाइन भएको छ, त्यो राइट्सलाई फेसिलिटेट गर्ने मेकानिजम चाहिँ हामीले एक्सर्साइज गर्छौँ एज अ सिटिजन, एज अ फेसिलिटेटर जस्तै पनि होइन स्पेसमा। अब त्यो फेसिलिटेट गर्ने राइट र हामीले ह्युमन राइटलाई चाहिँ एक्सर्साइज गर्ने फेसिलिटेट गर्ने एउटा स्पेस भनेको साइबर स्पेस पनि हो। जस्तै अब धेरै त मलाई थाहा छैन तर जस्तै अब हाम्रो बेसिक राइटहरूमा चाहिँ राइट टु कम्युनिकेसन, राइट टु प्रपर्टी, राइट टु इन्फर्मेसन त्यस्तो कुराहरू छ भने अब जस्तै एउटा साधारण इक्जाम्पल राइट टु इन्फर्मेसन चाहिँ हामीले साइबर स्पेसमा भनेको छौँ भने आई थिङ्क वी निड टु डिफाइन होला त्यसपछि। अनि ह्युमन हाम्रो बेसिक राइट राइट टु इन्फर्मेसन भयो तर इन्टरनेट अथवा साइबर स्पेसमा चाहिँ राइट टु इन्फर्मेसन भनेको के त? मैले चाहिँ कुनै पनि एउटा स्थानीय सरकारको अथवा अर्थ मन्त्रालयको अथवा डिजिटल नेपाल फ्रेमवर्कभित्र चाहिँ के काम भइरहेछ भनेर खोज्ने बित्तिकै त्यो इन्फर्मेसन मैले इन्टरनेटमा पाउँछु कि पाउँदैन भन्ने तरिकाले त्यसले हेर्नुपर्छ कि राइट टु इन्फर्मेसन भन्ने बेसिक राइटलाई फेसिलिटेट गर्न साइबर स्पेसमा के हुनु पऱ्यो त भन्ने तर्फ पनि एउटा डिस्कोर्स जान्छ होला, जसले गर्दा चाहिँ पुरानो हाम्रो डिस्कसन अन आरटिआई राइट टु इन्फर्मेसनदेखि लिएर सबै चिजकोहरू पनि कनेक्सन हुँदै हुँदै गएर त्यो बेसिक राइटलाई मैले इन्टरनेट जस्तै मैले एउटा उज्बेकिस्तानको एउटा इक्जाम्पल को एउटा कम्पनीसँग त्यहाँ अनलाइन कुरा गरेर हामीले एउटा एप बनायौँ। अब त्यो एक् त्यो त राइट टु प्रपर्टी त कुनै हिसाबले त अब त्यहाँ स्टाब्लिस भयो नि त, दुइटाको कहिले पनि फिजिकल कनेक्सन भएको छैन न त्यसमा लगानी भएको छ, हाम्रो ट्रेडिसनली हेर्ने इन्भेस्टमेन्ट पनि भएको छैन, हाम्रो आइडिया इन्टरचेन्ज भएर एउटा कुनै प्रडक्ट निस्क्यो। अब त्यो चिजलाई चाहिँ त्यो मेरो पनि भनेर चाहिँ मैले क्लेम गर्ने राइट टु प्रपर्टी चाहिँ इन्टरनेटमा के हुन्छ त? अहिले त एकदमै अननोन छ। जस्तै एउटा मैले कम्पनी सुरु गरेको 2007 आठ ताकातिर चाहिँ के भएको थियो भने अलिकति यसको कन्फ्युजन मैले सन्दर्भ जोड्न खोजेको मात्रै, हामी सफ्टवेयर एक्सपोर्ट गर्थ्यौँ अब त्यो, अनि हामी चाहिँ भ्याटमा रजिस्टर्ड कम्पनी, अनि त्यसपछि हामीले चाहिँ मजाले क्लाइन्टले 13% भ्याट चार्ज गरिरहेको थियौँ, अनि तपाईँहरूको एक्सपोर्ट जन्ने हो एक्सपोर्टमा चाहिँ भ्याट 0% गर्न पाइन्छ भन्ने कुरा भयो। त्यसपछि म ट्याक्स अफिसमा गएँ म आफै नै पर्सनल एक्सपोर्ट, अनि तपाईँहरूले भन्सारबाट त्यो पत्र ल्याउनु भयो भने चाहिँ अनि त्यो क्लेम गर्न पाउनुहुन्छ भन्ने कुरा भयो। अब म मेरो त सफ्टवेयर भन्सारमा गुडेर जाँदैन होइन, त्यसपछि अनि सर्टेन लयर साथीहरूसँग कुरा गर्दाखेरि गर्न मिल्छ तपाईँले चाहिँ मजाले गर्नुहोस् भनेपछि त्यही चिज स्टाब्लिस भयो कि एउटा इमेलको भरमा चाहिँ यदि त्यो सफ्टवेयर एक्सपोर्ट भएको र हाम्रो चाहिँ त्यहाँबाट पैसा चाहिँ सिधै ब्याङ्क अकाउन्टमा फरेन करेन्सीमा आउँछ भने भोलि गभर्मेन्टले टाली गर्न खोज्दा एक्ज्याक्टली भयो भने चाहिँ हामीले भिएटी चाहिँ 0% गर्न पाइन्छ भनेको। अब त्यो इन्टरनेटले गर्दाखेरि मा त्यो प्रोभिजन आयो नि त, त्यो अब त्यो अहिले पनि डिस्क्लोज चाहिँ एक्ज्याक्टली लेखिएको छैन लमा, तर त्यो द्याट हेज बिकम अ कस्टमरी प्र्याक्टिस भने जस्तै राइट टु प्रपर्टी मैले आइडिएट गरेको चिजलाई इन्टरनेटमा चाहिँ राइट टु प्रपर्टीको हिसाबले कसरी जोड्ने। र अन्तिममा मैले भन्नु खोजेको चाहिँ त्यो हिसाबले यो डिस्कसन चाहिँ अलिक भेग नै छ तर यसलाई चाहिँ अलिकति हामी कुन हाम्रो फोकस एरियामा लानुपर्छ होला र त्यो फोकस एरियामा लाँदाखेरि चाहिँ तिनवटा साइडबाट हेर्नुपर्छ होला हामीले राइटलाई फेसिलिटेट गर्ने अन साइबर स्पेसको हिसाबले चाहिँ एउटा चाहिँ इन्फ्रास्ट्रक्चर एक्सेसिबिलिटी अफोर्डेबिलिटी होइन अब एक्सेसिबिलिटी र अफोर्डेबिलिटीसँग अर्को एउटा महासागर जोडिन्छ नेट न्युट्रालिटी भन्ने। म एउटा कुनै आइएसपीको डेटा चलाउँछु अथवा अपरेटरको डेटा चलाउँछु उसले मैले खोजेको चिजमा चाहिँ कन्ट्रोल गर्छ कि गर्दैन न्युट्रल, अब त्यो भनेको फेरि हाम्रो इन्फ्रास्ट्रक्चरमै आयो। अब अहिले धेरै हाम्रो चाहिँ धेरै इन्टरनेसनल लेभलमा पनि इस्युजहरू आउँछ, आई थिङ्क नेपालमा त्यो डिस्कसन गर्न एकदमै जरुरी भइसकेको छ होइन। हामी टेक्निकली अलिकति नेटवर्क लेभलमा हेर्दाखेरि कहिलेकाहीँ फिल्टर गरेको कन्टेन्टलाई चाहिँ प्रेफरेन्स दिएको नदिएको ठ्याक्कै देखिन्छ होइन, तर आम मानिसकोमा त्यो त्यति छैन होला सो इन्फ्रास्ट्रक्चरको कुरामा त्यो। अर्को चाहिँ कन्टेन्ट होइन, हामी जुन राइट टु इन्फर्मेसन राइट टु कम्युनिकेसनको कुराले गर्छौँ भने कस्तो कस्तो कन्टेन्ट चाहिँ हुनै पर्यो भन्ने कुरामा सप्लाई साइडमा हुन्छ कि होइन, अब गभर्मेन्टको हाम्रो छ भने के कन्टेन्ट चाहिँ इन्टरनेटमा कसरी कुन प्रोटोकलमा कसरी मेन्टेन भएको हुनु पर्यो। अहिलेसम्म हाम्रो डिस्कसन के भइरहेको छ भने कन्टेन्ट होइन कि वेबसाइट चाहिँ गभर्मेन्टको वेबसाइट अपडेटेड हुनु पर्यो भन्ने छ, वेबसाइट भनेको मन्त्रीको फोटो चेन्ज गरेपछि अपडेट हुँदो रहेछ धेरै, के कन्टेन्ट कुन स्ट्यान्डर्डमा कुन स्ट्रक्चरमा मैले भोलि त कन्टेन्ट यति धेरै हुन्छ कि यदि त्यसलाई प्रपरली स्ट्रक्चर गरेन भने द्याट इज जेरो भ्यालु। सो त्यसमा अब पनि अलिकति विभिन्न देशमा चाहिँ कुरा पनि भएको छ यसमा चाहिँ कन्टेन्टको कुरा। अर्को लास्टमा भने चाहिँ स्पेस इट्सेल्फ, मेरो चाहिँ मैले आजसम्म वाट्सएप चलाइरहेको छु भोलि वाट्सएप बन्द हुन्छ कि हुँदैन राइट, अब कहिलेकाहीँ चाहिँ हाम्रो यो डेटा जति चाहिँ विदेशमा जान्छ यो चाहिँ स्वदेशमै हुनुपर्छ, अब इन्टरनेटको र साइबर स्पेसमा त्यो विदेश र स्वदेशको कन्सेप्ट चाहिँ हामीले कसरी गर्ने? अब हाम्रो डिओआइटीमा पनि भनौँ न हाम्रो चाहिँ लिज लाइनबाट कनेक्सन भइसकेपछि त्यो आफैमै पनि एउटा द्याट इज पार्ट अफ अ ग्लोबल इन्टरनेट, हामी चाहिँ डेटाहरू जति यहाँ आउनुपर्छ क्लाउड युज गर्नु हुँदैन भनेर विभिन्न गभर्मेन्ट निकायहरूले भनेको सुन्छौँ तर उहाँहरूले इमेल लेख्दाखेरि चाहिँ बेट जिमेलबाट पठाइराख्नु भएको हुन्छ। सो त्यो हिसाबले वी निड टु डिमिस्टिफाई द कन्सेप्ट अफ स्पेस होइन, त्यो चिज पनि गर्नु जरुरी चिज हो।
इन्टरनेटमा मानवाधिकार सम्बन्धी एमनेस्टी इन्टरनेसनल नेपाल शाखाका पूर्व अध्यक्ष राजन कुइकेलको धारणा।
हामीले साइबर स्पेसको कुरा गरिरहेछौँ, त्यो स्पेसमा जाने कन्टेन्टहरूले चाहिँ व्यक्तिको मर्यादा उसको अधिकारमाथि चाहिँ हनन गर्छ कि गर्दैन, गरिरहेछ कि छैन भन्ने कुरा चाहिँ त्यो स्पेस प्रयोग गर्नेहरूले ख्याल गर्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई। त्यसको चाहिँ उदाहरण के भन्दा यसको सही सदुपयोग पनि भएको र दुरुपयोग भएको पनि हामीसँग प्रशस्त उदाहरण छ। पहिलो उदाहरणको रूपमा हेर्ने हो भने इन्टरनेटले एउटा क्रान्ति नै लिएर आयो, अरब क्रान्तिको कुरा गर्ने हो भने इन्टरनेट नै त्यसको माध्यम हो जसले त्यहाँका शासन व्यवस्थाहरूलाई उथलपुथल बनाइदियो। तर अब त्यसको दुरुपयोग भएको कुरा गर्ने हो भने रसियामा चाहिँ त्यसैलाई माध्यम बनाएर एउटा पक्षलाई चाहिँ स्वातै स्वतरै बनाएको पनि अर्को एउटा चाहिँ हामीसँग उदाहरण छ। भन्दाखेरि यसलाई कसरी शासकले प्रयोग गर्छ, शासक र सत्ताहरूले यसलाई कसरी प्रयोग गर्छन् भन्ने कुरा त्यसले दिने परिणाममा भर पर्दो रहेछ भन्ने कुरा देखिन्छ। अर्को चाहिँ मलाई के लाग्छ भने अहिले संसार चाहिँ केही ठुला बिग हाउसहरूको चाहिँ नियन्त्रणमा छ। त्यो इभेन चाहिँ अहिले अमेरिकनहरूलाई सबभन्दा ठुलो टाउको दुखाइ उनीहरूको पार्लियामेन्टमा अहिले डिबेट हेर्नुभयो भने अब कसरी चाहिँ अब नियन्त्रण उनीहरूले भन्न सक्दैनन्, किनभने अब नियन्त्रण भन्ने शब्द अमेरिकनहरूको शब्दकोशमा छैन। तर गुगल चाहिँ खास गरिकन फेसबुक उसले जुन खालको नेटवर्क सृजना गर्यो र उसले आफ्ना प्रतिस्पर्धीहरूलाई चाहिँ उम्रि नै दिएन होइन, बिचबाटै उसले कम्पनीहरू सबै किनिदिने अवस्था देखेपछि चाहिँ संसारलाई एउटा व्यक्तिको हटमा चाहिँ संसार चल्न सक्ने अवस्था अहिले देखियो र अहिले अमेरिका आफै त्यसमा चाहिँ एकदमै उसले यसको उपायहरू खोजिरहेछ भन्दा अब हाम्रो त त्यो धेरै टाढाको विषय छ। अनि अर्को एउटा चाहिँ कन्टेन्टकै कुरा गर्दाखेरि चाहिँ अहिले सामान्य हिसाबमा हेर्ने भने तपाईँ हामीलाई आवश्यक नभएको विषयहरू पनि हाम्रो चाहिँ नेटवर्कमा आइरहेको छ के। अब अहिले व्यक्तिले नियन्त्रण गर्दैन, अब अहिले इन्टरनेट साइबर स्पेसको कुराहरू पनि अब चाहिँ एआईको चाहिँ हातमा गइसक्यो होइन, अहिले टेक्नोलोजीले प्रयोग गर्छ। तपाईँले एउटा कुनै विषयलाई चाहिँ क्लिक गर्नु भने तपाईँले यही चाहनुहुन्छ क्यारे भनेर उसले यसरी चाहिँ इन्फोर्स गरिरहेको हुन्छ चाहिँ डाटाहरू, जुन कुरा चाहिँ तपाईँ हामीलाई आवश्यकै नपरेको हुनसक्छ। भन्दा यस्ता विषयहरू छन् जहाँ व्यक्तिको अधिकारसँग जोडिएका विषयहरू, उसको निजत्वको विषयहरू, अब फ्रिडम अफ एक्सप्रेसनको कुरा त यसमा स्वाभाविक रूपमा आइहाल्छ। भन्दाखेरि यो पक्षहरू चाहिँ कम्तीमा नीति निर्माण गर्ने तहमा हामीले कुरा गरिरहँदाखेरि यो विषयहरूलाई चाहिँ ख्याल गर्नुपर्छ भन्ने मलाई लाग्छ।
अब आफ्नो धारणा राख्दै हुनुहुन्छ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सह न्यायाधिवक्ता सिलुका लिङथोप, जसले विद्युतीय कारोबार ऐन 2063 दफा 47 मुद्दाको अभियोजन गर्नुहुन्छ।
यसमा चाहिँ के छ भने यो नीति भनेको चाहिँ कसरी चाहिँ हामीले इन्टरनेट युज गर्दाखेरि हाम्रो डाटाहरू प्रोटेक्ट गर्ने भन्ने विषय भयो, अनि फेसबुकमा चाहिँ जुन पासवर्डहरू स्ट्रङ लगाउने कुराहरू, अनि त्यस पछाडि सङ्घ संस्थाहरूले पनि अलिकति आफ्नो स्टाफहरूलाई टेक्निकली हाइटेक टेक्नोलोजी प्रयोग गरेको हुनुपर्ने यस्तो कुराहरू अथवा ट्रेनिङ दिने कुराहरू यस्तो कुराहरूमा ध्यान दिएको देखिन्छ भने अब अर्को यो बिल एउटा छ अनि र अहिले प्रचलित कानुन छ त्यो भनेको यो इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 छ र अहिले हामीले प्र्याक्टिस गरिराखेको चाहिँ त्यो नै छ। अब बिल त पास हुन्छ कि हुँदैन थाहा छैन, भइसकेको पनि छैन र अहिले प्र्याक्टिस भएको। अनि अर्को यसैलाई रेगुलेसन गर्ने भनेको यो दूरसञ्चार ऐन भयो, अब दूरसञ्चार ऐनले त्यही कम्पनीहरूलाई रेगुलेसन गर्ने कुरा भयो, तर हामीले मुद्दा मामिलाको सन्दर्भमा इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 नै प्रयोग गरिरहेको छौँ। अब हामीले यसमा ह्युमन राइट्सको विषय जोड्दाखेरि चाहिँ सबैभन्दा पहिले ह्युमन राइट्स चाहिँ के हो त, साइबर स्पेसमा कुन एक्टिभिटिज गर्दाखेरि अथवा कुन कार्य गर्दाखेरि ह्युमन राइट्सको भाइलेसन हुन्छ भन्ने कुरा पहिले हामीले चाहिँ छुट्याउनु पर्छ होला जस्तो मलाई लाग्छ। कुन कुन कामहरू यो काम जस्तै ह्युमन राइट्स भनेको के हो भन्दाखेरि हामीले चाहिँ सम्मानपूर्वक बाँच्न पाउने अधिकार भनेर चाहिँ सबैभन्दा हाईमा चाहिँ त्यसलाई राखेको हुन्छौँ भने अब के हो त, इन्टरनेटमा मान्छेले त्यो एक्सप्रेसन गरेको कुन कुन कुराहरूले ह्युमन राइट्स भाइलेसन हुन्छ त भन्ने कुरा ह्युमन राइट्सको चाहिँ त्यो लिस्टिङ गर्नु, यो काम चाहिँ भयो भने चाहिँ ह्युमन राइट्सको भाइलेसन हुन्छ भनेर त्यो लिस्टिङ गर्नुपर्छ होला भन्ने लाग्छ मलाई। त्यसमा जस्तै इन्टरनेटको चाहिँ माध्यमबाट चाहिँ पब्लिस हुने कुराहरूको सन्दर्भमा मैले अरू पनि ऐनहरू हेर्दाखेरि साइबर क्राइम भनेको के हो भनेर परिभाषा नगरेको अवस्था छ र त्यो हामीले चाहिँ यो सबैभन्दा पहिले चाहिँ साइबर क्राइम के हो भनेर चाहिँ परिभाषा गर्न आवश्यक भयो, के कुराहरू चाहिँ साइबर क्राइम हुने, अनि त्यस पछाडि त्यो साइबर क्राइमले ह्युमन राइट्सको भाइलेसन भयो कि भएन भन्ने कुरा, अब जस्तै प्रपर्टी राइट्सको कुराहरू भयो, यो कुराहरू त पछि जस्तै ब्याङ्कको चाहिँ डाटाहरू ह्याकिङ गरेको अनि त्यस पछाडि एटिएम फ्रड गरेको कुराहरू भयो, त्यो कुराहरू भयो, त्यो विषयवस्तु यसमा आउने कि नआउने। अर्को भनेको हामीले अहिले मुद्दा लगाइराख्दाखेरि चाहिँ इलेक्ट्रोनिक माध्यमबाट चाहिँ कुनै पनि कुराहरू मान्छेको चाहिँ मान सम्मानमा प्रतिष्ठामा आँच आउने कुराहरू भयो, नैतिकता विरुद्धको कुराहरू आयो, अनि अश्लील भिडियोहरू सार्वजनिक त्यो जस्तै जस्तै फेसबुकको वालहरूमा प्रेषित गर्यो भने त्यो चाहिँ साइबर क्राइम हुने भन्ने छ। अनि अर्को भनेको चाहिँ अब त्यसमा चाहिँ जस्तै अर्कोको नाम युज गरेर चाहिँ फेसबुक आइडी खोल्यो भने चाहिँ साइबर क्राइम हुने भन्ने छ। अब जस्तै वेबसाइट ह्याकिङ गरेर जस्तै वेबसाइट नै बिचमा एउटाको वेबसाइट थियो तर अर्को एकजनाले चाहिँ त्यो वेबसाइट चाहिँ ह्याकिङ गरेर त्यहाँबाट जे कुराहरू हुनु पर्थ्यो अनि उसले नै गरेर त्यहाँबाट डिल गरिसकेको हुन्छ, अर्को मान्छेलाई थाहा हुँदैन, त्यस्तो भयो। जस्तै दूरसञ्चारको कुरा गर्नुहुन्छ भने दूरसञ्चारको त्यो एपलाई नै ह्याकिङ गरेर त्यसबाट दूरसञ्चारमा जानुपर्ने पैसा चाहिँ उसले लिएको कुराहरू भयो। त्यही भएर कुन चाहिँ हामीले साइबर क्राइम हो भनेर छुट्याउने कुरा भयो एउटा, त्यो पहिले छुट्याउनु पर्यो होला। अनि त्यसमा पनि ह्युमन राइट्स भायोलेसन चाहिँ कुन चाहिँ हो त भन्ने कुरा छुट्याउने कुरा भयो। अनि अर्को कुरा चाहिँ मलाई लाग्छ जुन टेक्नोलोजीमा चाहिँ हाम्रो हात हुँदैन, किनभने यो टेक्नोलोजी भनेको हामीले इन्भेन्सन गरे को कुरा होइन, यो बाहिरबाट चाहिँ आउने कुरा भयो, उनीहरूले जे जे ल्याउँछ हामीले त्यो चाहिँ अभ्यास गर्ने हो। तर यति मात्र चाहिँ हाम्रो नियन्त्रण हुनुपर्छ कि त्यो टेक्नोलोजीले कसरी हाम्रो समाजमा त्यसको चाहिँ म्याक्सिमम युज गर्ने र हाम्रो समाजलाई चाहिँ नकारात्मक असर नपारोस् भन्नेतर्फ चाहिँ हामीले सोच्नुपर्छ होला जस्तो लाग्छ। र अर्को चाहिँ पछिल्लो समयमा मैले केसहरू हेरेको हेर्दाखेरि जुन इलेक्ट्रोनिक माध्यमबाट जुन फेसबुक वालहरूमा सामग्रीहरू प्रकाशन हुन्छ त्यहाँ 95% केसहरू चाहिँ महिला पीडित भएकोहरू हुन्छ। उनीहरूको चाहिँ महिलाहरूको चाहिँ अश्लील फोटोहरू चाहिँ बाहिर निकालिदिन्छु भन्ने अनि महिलालाई चाहिँ त यस्तो उस्तो भनेर यो चाहिँ पेसेवार हो भन्ने त्यस्तो गाली गर्ने अनि त्यस पछाडि सुरुमा उनीहरू सम्बन्ध राख्ने अनि पछि चाहिँ त्यही विषयवस्तु चाहिँ बाहिर ल्याइदिने, अब यस्तो कुराहरूबाट चाहिँ महिलाहरू नै पीडित भएको देखियो। अनि त्यस पछाडि यो क्राइम गर्ने मान्छेहरू पनि मैले अलिकति त्यसमा रिसर्च पनि गरेको भएर त्यति धेरै टेक्नोलोजीमा उनीहरू चाहिँ जानकार मान्छेहरू अथवा मोबाइल धेरै जानेको अनि त्यसलाई कसरी पासवर्डहरू सेक्युर राख्नुपर्छ भनेर जानेको मान्छेहरू पनि त्यति साह्रो नभएको देखियो। त्यस्तो गर्दाखेरि चाहिँ अब त्यो सिनारियो हुँदाखेरि मैले देखेको के चाहिँ हो भने जस्तै माथिल्लो लेभलको मान्छेहरूले त कुरा उठाउला, सबै कुराहरू आफ्नो राइट्सको प्रपर्टी राइट्सको आफ्नो जस्तै ब्याङ्किङ इन्स्टिट्युसनहरूले चाहिँ उनीहरूको डाटा प्रोटेक्सनको कुराहरू उठाउला होइन, वेबसाइटको कम्पनीहरूले उनीहरूले उठाउला। तर हामीले फोकस गर्दाखेरि चाहिँ पब्लिकहरू जो मान्छेहरू इन्टरनेटहरू उनीहरूले एक्सेस त पाएको छ, अहिले एक्सेस त जति पनि छ तर त्यो युज गर्न नजानेको कारणले उनीहरू चाहिँ क्रिमिनल भइराखेको अवस्था, उनीहरूको चाहिँ अब यसमा भनेको चाहिँ जोडिने भनेको चाहिँ राइट टु प्राइभेसीको कुरा हो मेन गरेर, अब त्यो राइट टु प्राइभेसी चाहिँ भाइलेसन भइराखेको कुराहरू अनि उनीहरूलाई साइबर स्पेस के हो अनि यसरी चलाउँदाखेरि चाहिँ यसरी यसरी यो यो कुराहरू मात्र पब्लिस गर्न पाइन्छ, यो गर्न हुँदैन, यो गर्यो भने यति सजाय हुन्छ भन्ने कुराहरू चाहिँ एकदम धेरै चाहिँ अवेर गराउनु पर्छ भन्ने चाहिँ मलाई लाग्छ।
यसै विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त भन्नुहुन्छ,
इन्टरनेटको कुरा गर्दाखेरि मेरो विचारमा वास्तवमा इन्टरनेट एउटा चाहिँ प्लेटफर्म मात्रै हो, एउटा टेक्नोलोजी मात्रै हो। अनि ह्युमन राइट्सको कुरा गर्दाखेरि ह्युमन राइट्ससँग सम्बन्धित चाहिँ एनहरू छ, एनआवलीहरू छ, ह्युमन राइट व्यक्तिको स्वतन्त्रताको कुराहरू टेक्नोलोजीलाई जस्तो किसिमले हामी बनाउँछौँ त्यस्तो किसिमले बनाउन सक्छौँ, टेक्नोलोजी मजाले चेन्ज गर्न सकिन्छ। त्यसैले हामीलाई ह्युमन राइटको लागि चाहिँ के नियमहरू छ त्यो अनुसारले टेक्नोलोजी चेन्ज गर्यो भने मजाले गर्न सकिन्छ। अब टेक्नोलोजीको कुरा गर्दाखेरि अब डिजिटलको कुरा गर्दाखेरि अहिले पनि हामीले यो इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 करिब 15 वर्ष अगाडि आएको कुरा छ, त्यो बेला चाहिँ इन्टरनेटको त्यति विकास भएको थिएन नेपालमा र पछि हामीले त्यसलाई नै एकदम महसुस गरेर अब छुट्टै चाहिँ आइटी एक्ट चाहिन्छ, त्यसको लागि हामीले ड्राफ्ट गऱ्यौँ, सरकारवालाहरूसँग चाहिँ छलफल गरेर एउटा चाहिँ आइटी एक्ट 2075 चाहिँ ड्राफ्ट गऱ्यौँ, छलफल गरेर अनि त्यसलाई चाहिँ अब संसदमा दर्ता पनि भयो, दर्ता गरेर विकास तथा प्रविधि समितिमा आयो अनि त्यहाँ पनि फाइनल गरेर राखेको अवस्था छ, तर चाहिँ फेरि चाहिँ संसदमा गएर अब त्यसलाई पास भएको अवस्था छैन। तर अहिले पनि संसदमा गएपछि पनि त्यहाँ अब त्यहाँ सांसदजीहरूसँग चाहिँ छलफल गरेर गर्न सकिन्छ, अझै त्यहाँ केही कुराहरू राख्न सकिन्छ, अझै अवसर छ हामीसँग। हामीले मिल्ने चाहिँ अहिले जुन विकास क्रमले गर्दाखेरि भनौँ, पहिला चाहिँ सोसल नेटवर्कहरू त्यति थिएन, अहिले चाहिँ हामी धेरै प्रयोग गरिरहेछौँ, त्यसबाट नै धेरै कुराहरू भनौँ ह्युमन राइट्सको कुरादेखि लिएर त्यहाँ व्यक्तिगत स्वतन्त्रताको कुराहरू पनि त्यहाँ अब त्यस्तो लिकेज भएको हुनसक्छ, त्यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ त्यसलाई पनि हामीले अब केही नियमन त नै भनौँ फेसिलिटेसनको गर्नको लागि त्यस्तो आइटी एक्ट ल्याउन खोजेका थियौँ। जस्तै अब कुनै सोसल नेटवर्कमा अहिले चाहिँ कसैले केही कमेन्ट गरिदिनु भयो भने त्यो कमेन्ट चाहिँ आपत्तिजनक छ, सपोज कुनै व्यक्तिको बारेमा भनेपछि त्यो व्यक्तिले जबसम्म हटाउँदैन अथवा चाहिँ फेसबुक नै भनौँ एउटा कुनै भनौँ सोसियल नेटवर्क साइटले नै आफैले चाहिँ हटाउनु पऱ्यो कि त्यो व्यक्तिले जसले राख्नु भएको छ त्यो हटाउनु हटाएन भने अरूले चाहिँ हटाउनु पाउँदैन भनेपछि त्यो बेलासम्म त्यो कमेन्ट चाहिँ रहिरह्यो भने त्यो व्यक्तिको लागि कस्तो असर पर्ला त्यसैले अब स्वतन्त्रता त चाहिन्छ तर चाहिँ के हामीले चाहिँ त्यहाँ लेख्ने कस्तो किसिमको भनौँ कमेन्टहरू राख्न मिल्ने नमिल्ने कुराहरू त्यो ह्युमन राइट्सको कुरा होला अब यो कुराहरूलाई चाहिँ सम्बोधन गर्नको लागि अब एक ठाउँ त अलरेडी छ तर टेक्नोलोजी चाहिँ मैले मेरो विचारमा इन्टरनेट एउटा टेक्नोलोजी मात्रै हो त्यसैले यसलाई जस्तो किसिमले हामी बनाउँछौँ डेभलप गर्छौँ त्यो अनुसारले भन्छ त्यो अनुसारले हामी ड्राफ्ट गऱ्यौँ त्यो अनुसारले गरी भन्यो अब छिट्टै चाहिँ आओस् भन्ने कामना गर्छौँ र यो बिचमा हामीले आइसिटी पोलिसी 2072 ल्यायौँ र अहिले चाहिँ साइबर सेक्युरिटी पोलिसी जेठमा हामी प्रकाशन भनौँ ड्राफ्ट भर्सन चाहिँ सबै सरकारवालाहरूसँग चाहिँ पठाएका थियौँ वेबसाइटमा पनि पब्लिस गरेका थियौँ यहाँहरूको चाहिँ सरसल्लाह राय त्यसमा दिनुहोस् भनेर सबै आएको अवस्था छ अनि आउँदा चाहिँ धेरै आएको छ अहिले चाहिँ एकदम चाङ्गै छ अब यसलाई चाहिँ कम्पाइल हामी गर्दैछौँ र यसलाई फाइनल रूप दिनको लागि एउटा चाहिँ समिति बनेको छ हाम्रै मन्त्रालयको सञ्चार महाशाखाको सहसचिवको संयोजकमा 5 सदस्यीय एउटा समिति चाहिँ गठन भएको छ उहाँहरूले यसमा काम गर्दै हुनुहुन्छ त्यो बाहेक अब साइबर स्पेसको कुरा गर्दाखेरि इन्टरनेटको कुरा गर्दाखेरि अब व्यक्तिगतको सुरक्षा त चाहिन्छ गोपनीयता त चाहिन्छ त्यो गोपनीयतालाई चाहिँ मेन्टेन गर्नको लागि टेक्नोलोजी चाहिन्छ अनि टेक्निकल पोलिसीहरू पनि चाहिन्छ त्यो अनुसार नै हामीले साइबर सिक्युरिटी पोलिसी ल्याइरहेको छौँ अब जस्तै कि कन्टेन्ट भयो कन्टेन्ट हामीले त अब गोप्य रूपले राखेका थियौँ अब त्यसलाई डिस्क्लोज पनि गर्न सकिन्छ त्यसैले टेक्नोलोजीबाट त्यसलाई चाहिँ रेस्ट्रिक्ट गर्नुपर्ने हुन्छ सेक्योर गर्नुपर्ने हुन्छ त्यो सेक्योर गर्नलाई डिफ्रेन्ट किसिमको मेकानिजमहरू चाहिन्छ होला त्यो के हुनसक्छ त्यो कुराहरू हुनसक्छ त्यो कुराहरू सबै राखेर हामी यसलाई अगाडि बढाउँछौँ र अहिले हामीले चाहिँ हेर्दाखेरि अब मन्त्रालयले पनि अब क्रिटिकल जुन इन्फ्रास्ट्रक्चरहरू छ गभर्मेन्टको भनौँ सर्भरहरू प्रायः जस्तो जिआइडिसी गभर्मेन्ट एकीकृत डाटा सेन्टर छ अहिले चाहिँ 101 निकायको त्यहाँ सर्भरहरू कोलोकेट गरेको छ अनि हामीले चाहिँ भर्चुअल सर्भरहरू दिइरहेछौँ अनि त्यो क्रिटिकल इन्फ्रास्ट्रक्चरहरूलाई मोनिटरिङ गर्नको लागि मन्त्रालयमा एउटा सक भन्छ हामी सेक्युरिटी अपरेटिङ सेन्टर छ त्यहाँबाट सबै हेर्न मिल्छ कस्तो ट्राफिकहरू डाटाहरू गइरहेछ कस्तो ट्राफिकहरू कहाँबाट चाहिँ ह्याक गर्न खोजिरहेछ इत्यादि कुराहरू चाहिँ मोनिटरिङ गर्नको लागि हामीले एउटा चाहिँ सक भने सेक्युरिटी अपरेटिङ सेन्टर खोलेका छौँ त्यहाँ 24 घन्टा चाहिँ इन्जिनियरहरूले मोनिटरिङ गरिरहेको हुन्छ त्यो बाहेक चाहिँ अब एउटा हामी भन्छौँ नेसनल इन्फर्मेसन टेक्नोलोजी इमर्जेन्सी टिम भन्छौँ जुन सर्ट हामी भन्छौँ कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम भनेर चाहिँ यो प्रख्यात छ प्रत्येक कन्ट्रीमा हुन्छ हाम्रो कहाँ पनि एउटा चाहिँ टिम छ टिममा 13 सदस्यीय चाहिँ छ गृह मन्त्रालय नेपाल पुलिस लगायत चाहिँ अर्थ मन्त्रालय लगायतका टिम छ उहाँहरूले पनि हामी बेला बेलामा मिटिङ गर्छौँ अनि यो टिमबाट एडभाइजरीहरू जारी गर्छौँ पासवर्ड पोलिसीहरू यस्तो हुनुपर्ने तपाईँहरू डाटाको लागि कसरी सुरक्षित गर्नुहुन्छ बेला बेलामा हामी एडभाइजरीहरू जारी गरेर आउँछौँ त्यो बाहेक चाहिँ अब साइबरसँग चाहिँ को कुरा गर्दाखेरि अब साइबर ब्युरो पनि नेपाल पुलिसमा छ कन्टेन्ट फिल्टरिङको पनि एउटा कार्यक्रम छ एनटिएबाट अब कन्टेन्ट कस्तो अब थुप्रै कन्टेन्ट हुन्छ अब कन्टेन्टलाई अब फिल्टर पनि गर्न सकिन्छ एउटा कार्यक्रम पनि एनटिएको छ अनि त्यो बाहेक चाहिँ डिजिटल नेपाल फ्रेमवर्कको कुरा गर्दाखेरि यो आइटी सामाजिक र आर्थिक विकासको लागि अब विकास गर्नको लागि हामीले यो डिजिटल नेपाल फ्रेमवर्क ल्याएको छौँ त्यसमा विभिन्न पहलहरू 80 पहलहरू छ त्यसमा एउटा साइबर सिक्युरिटी सेन्टर स्थापना गर्ने कार्यक्रम छ त्यसको लागि हामीले यसपालि स्टडी गर्दैछौँ र यो स्थापना गर्नको लागि अरू निकायहरू भनौँ वर्ल्ड ब्याङ्कको पनि अहिले चाहिँ मिसन आइरहेछ वर्ल्ड ब्याङ्कले पनि अब कहाँबाट कहाँ सपोर्ट गर्न सकिन्छ हामी गर्न तयार छौँ भन्ने कुरा पनि गरिराख्नु भएको छ उहाँहरू पनि सपोर्ट छ अनि त्यो बाहेक चाहिँ अब आरटिआईको पनि कुरा आयो हामीले अब सूचना आयोगबाट बेला बेलामा पत्र पनि आउँछ एडभाइजिस आउँछ हामीलाई हामी चाहिँ प्रत्येक 3-3 महिनामा जे जति आफ्नो इन्फर्मेसनहरू छ भनौँ प्रगतिको कुराहरूदेखि लिएर हामी के गरिरहेछ सबै वेबसाइटमा पब्लिक गर्नुपर्ने हुन्छ यो राइट नै छ गर्न मिल्छ मजाले हामी गरिरहेछौँ मन्त्रालय प्रत्येक मन्त्रालयमा सूचना अधिकारी नियुक्त गरेको हुन्छ प्रत्येक निकायमा सूचना अधिकारी नियुक्त गरेको छ अनि प्रत्येक 3-3 महिनामा चाहिँ आफ्नो इन्फर्मेसनहरू त राख्छ प्रगतिका विवरणहरू राख्छ त्यो बाहेक चाहिँ अब केही कुरा अहिले नै चेन्ज भयो जस्तै अब अघि कुरा आयो मान्य मन्त्रीजीको चाहिँ भनौँ फोटोको कुरा सचिवको फोटोको कुराहरू त्यो त भइ नै रहन्छ त्यो बाहेक चाहिँ अरू विवरणहरू पनि हामी चेन्ज गरि नै रहेको हुन्छ
त्यसै गरी इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपालका प्रमुख कार्यकारी सुभाष खड्काको धारणा यस्तो छ.
जब हामी आइटियुको कुरा गर्छौँ, ह्युमन राइट्सको कुरा गरेपछि युएन त्यहाँ आइहाल्छ र यो ह्युमन राइट बेस्ड एप्रोचमा चाहिँ आइटियु र इन्टरनेट सोसाइटीले धेरै काम गरेको छ. त्यसमध्ये केही कुराहरू आइसकेका छ, एक्सेस एफोर्डेबिलिटी र क्वालिटीको कुरा. जब एचएलसिआइडीदेखि एउटा ब्रोडब्यान्डको लागि चाहिँ ब्रोडब्यान्ड चाहिन्छ, ब्रोडब्यान्डको चाहिँ आवश्यकता, उहाँले धेरै अगाडि चाहिँ फ्युचरिस्टिक भएर चाहिँ ब्रोडब्यान्डको पोलिसीदेखि लिएर विभिन्न काम गर्नु. र एक्चुअली त्यो ब्रोडब्यान्डको अहिलेको सिचुएसनमा आएर ब्रोडब्यान्ड इज भेरी इम्पोर्टेन्ट र ब्रोडब्यान्डको एक्सपान्सन चाहिँ चाहिन्छ भन्ने कुरा चाहिँ अहिले इस्टाब्लिस हुँदैछ प्र्याक्टिकल्ली. थ्योरिटिकल्ली त धेरै अगाडि भइसकेको थियो र त्यसलाई आम जनमानससम्म पुर्याउनको लागि चाहिँ आइएसपी एनएसपीहरू चाहिँ काम गरिराख्नु भएको छ र आयुष्मान त्यसमा चाहिँ एकदमै लागि परिरहेको छ. र फ्यु इक्जाम्पल्सहरूलाई दिँदाखेरि चाहिँ हामीले रुरल कनेक्टिभिटीसम्म पुर्याउनलाई हामीले कस्तो किसिमको टेक्नोलोजी युज गर्न सकिन्छ. जस्तै अहिले हामी फाइबर टु द होम एफटिटिडिएस टेक्नोलोजीलाई चाहिँ हामी प्रयोग गर्छौँ र रुरल कनेक्टिभिटीसम्म हामीले लगिरहेछौँ भने डिजिटल नेपालको पनि स्ट्रङ फाउन्डेसनको रूपमा डिजिटल फाउन्डेसन आएको छ जसमा चाहिँ हामी काम गरिरहेको छौँ. यो काम गर्दा विभिन्न किसिमका च्यालेन्जेसहरू छ. मोर देन टु डिकेड्सभन्दा बढी चाहिँ हामी त्यो च्यालेन्जेसहरूलाई फेस गर्दै 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 आइरहेछौँ. स्टिल च्यालेन्जेसहरू चाहिँ छ, त्यो विभिन्न पर्सपेक्टिभमा छ. त्यो पर्सपेक्टिभहरू के हो त भन्ने कुरामा पनि मैले आउँछु. र यो च्यालेन्जेस गर्दाखेरि हामीले इको सिस्टमलाई बुझ्नु जरुरी छ. जस्तै आजको दिनमा यहाँको वार्तालापमा र हिजो म एउटा कुनै ठाउँमा एउटा यस्तै किसिमको चाहिँ डायलगमा पनि भाग लिएको थिएँ, त्यहाँ पनि कुरा के बुझिरहेको छ भने इन्टरनेट आजको दिनमा आइएसपी र एनएसपीले मात्रै कन्ट्रोल गर्दै होइन, यसका बिग प्लेयर्सहरू छन्. जस्तै अघि वाट्सएपको कुरा आइरहेको थियो, केही समय अगाडि हामीले गाली पनि खाएको थियौँ वाट्सएप चाहिँ चलेन, वाट्सएप नचल्नुको कारण चाहिँ आइएसपीको दोष. त्यो डेफिनेटली होइन. किन भन्दाखेरि कन्टेन्ट कहाँबाट आइरहेछ त्यो हामीले हेर्नु जरुरी छ. जस्तै आजको कन्टेक्स्टमा हेऱ्यौँ भने हाम्रो अपस्ट्रिम प्रोभाइडर भनेको जस्तै टाटा एयरटेलहरू हुनुहुन्छ. भनिसकेपछि हाम्रो रिलायन्स कहाँ हुन्छ त भन्दा उहाँहरूसँग हुन्छ. उहाँहरूको नेटवर्कमा तल माथि केही भयो भने त्यसको चाहिँ लिनियरली डिपेन्डेन्सी चाहिँ कहाँ देखिन्छ भन्दा हाम्रो नेटवर्कमा देखिन्छ. त्यो स्वाभाविक पनि हो. र यो नगर्नको लागि चाहिँ सञ्चार मन्त्रालयले र हामीले पनि विभिन्न किसिमका इनिसिएसन्सहरू चाहिँ हामीले गरेका छौँ. त्यो भनेको यो अहिले चाहिँ जुन मरिन केबल भन्छौँ हामीले, यो ल्यान्डिङ स्टेसनसम्म चाहिँ कसरी चाहिँ इन्टरनेटलाई कनेक्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ कामहरू भइरहेको अवस्था छ भने एट द सेम टाइम हामीले चाहिँ यो इन्फ्रास्ट्रक्चर कम्पनी हामीलाई चाहिन्छ, प्राइभेट सेक्टरले इनिसिएसन लिएर चाहिँ हामी गर्छौँ भनेर सञ्चार मन्त्रालयमा चाहिँ विभिन्न रूपमा घचघचाइरहेको अवस्था पनि हो. यसले चाहिँ के देखाउँछ त भन्दाखेरि हामीले क्वालिटीलाई र त्यस पछाडि आएर चाहिँ यो प्र्याक्टिसलाई चाहिँ हामीले कसरी कमिट गरिरहेछौँ भन्ने कुरा देखाउँछ. अब कुरा आउँछ एक्सेसिबिलिटी र एफोर्डेबिलिटीको. एक्सेसको पार्टमा पनि मैले केही कुराहरू गरिसकेका छु. एफोर्डेबिलिटीमा चाहिँ डिरेक्टली एसोसिएट हुने जुन कस्ट फ्याक्टर छ, त्यो कस्ट फ्याक्टरलाई हेर्न चाहिँ विभिन्न एङ्गलबाट हेर्न हाम्रो जरुरी छ. कस्ट त्यो इन्टरनेट तपाईँको घरमा पुग्दाखेरिको कस्टदेखि लिएर मैले अघि भने अपस्ट्रिम प्रोभाइडरबाट जुन आउने कस्ट छ त्यहाँसम्मको कुराहरू चाहिँ एसोसिएट हुँदा आउँछ. र यसमा चाहिँ एउटा मैले भन्नै पर्ने हुन्छ, आइटियुको एफओएआईको जुन यो प्राइस बास्केट लिस्टमा चाहिँ नेपाल 2020 रिपोर्ट हो, नेपाल अग्रस्थानमा छ. तर यो एफोर्डेबल हुँदा हुँदै पनि के भएको छ त भन्दाखेरि प्रब्लम कहाँनिर हो भन्दाखेरि हाम्रो जुन यो जनमानसको पेइङ क्यापेसिटी छ त्यो क्यापेसिटीले चाहिँ त्यसलाई चाहिँ रिच गर्न सकिरहेको छैन. भनिसके पछाडि इन्टरनेटको प्राइस त अझै धेरै घट्नुपर्ने रहेछ भन्ने कुरा हो. त्यसपछि आयुष्मानले यो राइट्सलाई योलाई चाहिँ सम्मान गर्दै हामीले के गर्न सकिन्छ भन्दाखेरि हामीले व्हाइट पेपरमा पनि पब्लिस गरेका छौँ, विभिन्न कुराहरू आएको छ. जस्तै यसलाई चाहिँ विभिन्न कोरबाट हेर्दाखेरि चाहिँ एउटा ट्याक्सेसन प्रब्लम हो. जस्तै 48.78% चाहिँ ट्याक्सेसन हामीले बेयर गरिरहेछौँ, विच इज भेरी हाई इन कन्टेक्स्ट अफ साउथ एसिया. यति धेरै ट्याक्सेसन हामीले चाहिँ इन्टरनेटलाई अति आवश्यक सेवा भनिरहेछौँ भने चाहिँ यो अति आवश्यक सेवा लेख्ने मात्रै हो कि प्र्याक्टिसमा पनि ल्याउने हो त प्रश्न यहाँ छ. भनिसके पछाडि यहाँनिर हामी सबैले चाहिँ कोअपरेसनमा एउटा चाहिँ अलायन्स भएर चाहिँ हामीले काम गर्न जरुरी छ. अर्को आयो राइट अफ कन्ज्युमर्सको कुरा. राइट अफ कन्ज्युमर्सलाई चाहिँ प्रोटेक्सन गर्नको लागि के भन्छौँ भन्दाखेरि एउटा अब कन्ज्युमर्सहरू पनि जागरण हुन आवश्यक छ.
यसै विषयमा आफ्नो धारणा प्रस्तुत गर्दै हुनुहुन्छ बडी एन्ड डाटाकी कार्यकारी निर्देशक शुभ कास्थ.
इन्टरनेट टेक्नोलोजी चाहिँ मान्छेले नै बनाउने हो, मान्छेले नै रेगुलेट गर्ने हो. अनि मानिस त फेरि विभिन्न रूपले आफ्नो तरिकाको जन्तालोमा फसेको छ नि त होइन, के को आधारमा भन्दा लिङ्गको आधारमा हुनसक्ला, उमेर हुनसक्ला, अपाङ्गताको आधारमा हुनसक्ला, जुन जुन हाम्रो यो फ्याक्टरहरू छ नि, जुन जुन कुराले चाहिँ हामीलाई बायस बनाउँछ भनौँ, त्यसैले गर्दा टेक्नोलोजी र इनोभेसन पनि कहिलेकाहीँ न्युट्रल नभइकन, कहिलेकाहीँ मात्र किन भनौँ, टेक्नोलोजी आफै पनि न्युट्रल हुँदैन, अनि त्यसले गर्दाखेरि यसले यसको चाहिँ सोझो असर चाहिँ ह्युमन राइटमा पर्छ भन्ने चाहिँ हामी डिजिटल राइटमा काम गर्ने ग्रुपहरूले भनिराख्ने कुरा हो। तर विकासको अर्को नाम चाहिँ टेक्नोलोजी भइरहेको जस्तो चाहिँ सुनिन्छ क्या आजकल। एउटा टाइममा चाहिँ विकासको अर्को नाम बाटो थियो है नेपालमा, बाटो गाउँ गाउँतिर पुर्याउने, अनि जहाँ जहाँ बाटो पुग्यो स्कुल बन्छ, अस्पताल पुग्छ, रोजगारी पाउँछ भनेर बाटो इज इक्वल टु डेभलपमेन्ट भन्थ्यो भने, अब चाहिँ टेक्नोलोजिकल इनोभेसन भनेर जटिल सामाजिक समस्याको सल्युसन पनि टेक्नोलोजीतिर चाहिँ खोजिराखेको जस्तो, कृषकले के भन्छ मल पाएन एप बनाइदिने भने जस्तो होइन, नो अफेन्स टु एप डेभलपर्स, म एकदमै एडभोकेट हो होइन ओपन सफ्टवेयरको। त्यसैले गर्दाखेरि पोलिसी मेकर्स र अनि त्यसपछि जो रेगुलेटिङ बडिजहरू हुन्छ होइन, रेगुलेसनभित्र चाहिँ यहाँ सबै पऱ्यौँ कि, प्राइभेट स्टेक होल्डर पनि परिरहेको छ, सिभिल सोसाइटी डेफिनेटली हो, जर्नलिजम मिडियाको साथीहरू पनि भइ नै हाल्यो होइन, हामी सबैलाई चाहिँ एक हिसाबले यसले असर पारिरहेको छ भनेर बुझ्नु पऱ्यो। अब अलिकति अब यस्तो कुरा गर्दाखेरि चाहिँ विकासकै विरोधी हो कि क्या हो भने जस्तो सुनिन्छ होइन, तर हाम्रो कुरा चाहिँ के हो भन्दा विकास गर्ने क्रममा कुनै समूहलाई कुनै कारणवश चाहिँ पछाडि चाहिँ नपारियोस् है, सबैलाई चाहिँ समूह अगाडि लान परोस् होइन, जातको आधारमा, लिङ्गको आधारमा, लैङ्गिकताको आधारमा चाहिँ उसलाई चाहिँ थप एक्सक्लुजन नहोस्। तर अब अहिले भइरहेको जति पनि टेक्नोलोजिकल इनोभेसन अथवा इन्टरनेट डिजिटल स्पेसमा हामी के देख्छौँ त भन्दाखेरि, जस्तै अघिदेखि एक्सेसको धेरै कुराहरू आइरहेको छ, मैले अलिकति चाहिँ एक्सेसभित्रको पहुँचभन्दा पनि बियोन्ड गएर पहुँचबाट पनि पर भन्ने हामीले अस्ति भर्खर एउटा किताब पनि निकालेको छौँ, यसमा चाहिँ अपाङ्गता भएको महिलाहरूले इन्टरनेट स्पेसमा आफ्नो यौनिकता कसरी व्यक्त गर्छ भन्ने अध्ययन गरेका छौँ। त्यस्तो नुआन्सको कुरा गर्दाखेरि सामाजिक मूल्य मान्यता हुन्छ नि, हामी त सामाजिक प्राणी हो, अब इन्टरनेट त पुग्यो हातमा, मेरो फोन छ, अनि मैले अब डेटा किन्नलाई मसँग पैसा पनि छ अरे, तर मैले के पोस्ट गर्छु मेरो श्रीमानले चाहिँ, तैँले किन यो पोस्ट गरिस्, त्यो फल्लाको कुरा किन लाइक गरिस्, अथवा मेरो आमाले अथवा बाले चाहिँ हुन्छ नि किन यो साथी बनाएको भनेर जुन निरीक्षण हुन्छ, स्पेसली युवा युवतीहरूमा, किशोरीहरूमा होइन, अथवा महिलाहरूमा त्यो जुन निरीक्षण र त्यो जुन खालको सेन्सरसिपको कुराहरू आउँछ त्यसले सिधै फ्रिडम अफ एक्सप्रेसनलाई असर पार्यो, अनि एक्सेस मात्रै भएर पुगेन, टेक्नोलोजी र डिभाइस र इन्टरनेटको एन्टिना जोड्दैमा पुगेन एक्सेसको गफ भन्ने चाहिँ एउटा डेफिनेटली भयो। अनि यो सँगैसँगै जोडेर गभर्मेन्टको सर्भेलेन्सको कुरा, गभर्मेन्टको सेन्सरसिपको कुरा त हामीले अब दोहोऱ्याउनै पर्दैन होला होइन, नेपालमा धेरैवटा वेबसाइटहरू ब्यान छ, अब हुन्छ आन्दोलन मधेसकै आन्दोलन हुँदाखेरि अस्ति भर्खर इन्टरनेट सटडाउन गर्यो, सो कुन कुन बेलामा चाहिँ इन्टरनेटलाई यिनीहरूले कन्ट्रोल गर्छन् जो चाहिँ पावरमा बसेका छन् होइन, अनि त्यसमा चाहिँ को कोले बोलेको छन् कि छैनन् त, जस्तै मधेसको मुद्दा चाहिँ मेन स्ट्रिम ह्युमन राइट्समा कुरा गर्नेहरूले आफ्नो मुद्दा मान्दैन भने त बोल्दिने भए, तर सेन्सरसिप चाहिँ त्यहाँ भइरहेको छ अथवा सटडाउन चाहिँ त्यहाँ भइरहेको छ भन्ने कुरा भयो। तर अब हामीले राज्यको कुरा गर्दै गर्दाखेरि अब अघिदेखि कुरा कर्पोरेसन्सहरू स्पेसली बिग टेकमा काम गर्ने कर्पोरेसनहरूको कुरा चाहिँ छुटाउनै हुँदैन होइन, ठुलो माछाले चाहिँ साना साना कर्पोरेसनलाई पनि खाँदै खाँदै गएको एउटा अवस्था होइन, जस्तै फेसबुकले इन्स्टाग्राम खाइदियो खाइदियो आज यसलाई किनिदियो भन्न खोजेँ मैले। सो जस्तो जति पनि ओपनली हुन्छ नि ओपन इन्टरनेटको अवधारणामा काम गर्नेहरूलाई पनि टिक्न पनि गाह्रो भने जस्तो एउटा, अनि यो बिग टेकले गर्दाखेरि चाहिँ हाम्रो जति पनि सूचना हाम्रो जति पनि डेटाहरू धेरै लिइरहेको, हामीले चाहिँ कानुनको कुरा गर्दा कानुन भन्दा बियोन्ड गरेर हेर्नुपर्छ भन्छु म चाहिँ, कानुन चाहिँ जहिले पनि बायस हुन्छ, किन भन्दा कानुन बनाउने ठाउँमा एकदमै थोरै मात्रै मान्छे पुग्छ होइन, यो सरकारी नै पाँचजना मान्छेहरू बसेर बनाउँछ भने त्यो नीति नियम चाहिँ हाम्रो लागि कति प्रभावकारी होला त, एउटा त कानुनको कुरा गर्दा कानुनभन्दा बियोन्ड गरेर कुरा गर्नु पर्यो, अर्को चाहिँ यो इन्टरनेटको र डिजिटल स्पेसको कुरा गर्दा पहुँचको बारेमा कुरा गर्दाखेरि को चाहिँ छुटिरहेका छन् त, डिभाइस र एन्टिनाको हिसाबले मात्रै होइन कि साँच्चै कि त्यहाँभित्रको हुन्छ, अघि मैले भने जस्तै जात, लिङ्ग, वर्ण, लैङ्गिकता, यौनिकता त्यो सबै कुराहरूले परिप्रेक्ष्यमा राखेर को चाहिँ छुटिरहेको छ भनेर केलाउनु पर्ने अवस्था आयो। अर्को चाहिँ यो टेक्नोलोजी इनोभेसनको क्रममा चाहिँ यसबाट हुन सक्ने हानि नोक्सानी कसलाई हुन्छ त त्यो भनेर पनि अब चाहिँ यसो हेर्न थाल्नु पर्यो।
इन्टरनेटमा मानवाधिकारका विषयमा नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष तथा इन्टरनेट सोसाइटी नेपालका पूर्व अध्यक्ष विक्रम श्रेष्ठ के भन्नुहुन्छ त?
सबभन्दा अहिले ठुलो इस्यु चाहिँ राइट्सको कुरा गर्दाखेरि इन्फर्मेसन चाहिँ अझ बढी चाहिँ के भन्छ हाम्रो अब ग्राउन्डमा जति पनि धेरै टाढा जानु पर्दैन, मेरो दिदी अथवा मेरो आमा अथवा मेरो साथीहरूसँग चाहिँ कुरा गर्ने हो भने चाहिँ ग्राउन्ड रियालिटीको कुरा गर्दाखेरि चाहिँ आजको दिनमा चाहिँ कस्तो खालको देखिन्छ भने त्यो इन्टरनेट त पायो तर त्यो एक्चुअल युज गर्ने तरिकाहरू त्यो इन्फर्मेसन चाहिँ फ्लो भएको छैन अथवा हामीले त्यहाँसम्म पुर्याउन सकेको छैन जस्तो मलाई फिल भइरहेको छ। एक्जाम्पलको रूपमा कस्तो खालको देखिन्छ भने अब मैले भने म प्रोफेसनली ब्याङ्कर पनि हो, म डिजिटल ब्याङ्किङ डिपार्टमेन्ट हेड गर्छु र डिजिटल ब्याङ्किङ डिपार्टमेन्ट हेड गर्दाखेरि धेरै केसेसहरूमा कहाँ आएर ठोकिन्छ भनेको मतलब अब हामीले भनिरहेको हुन्छौँ ओटिपी पासवर्ड सेयर गर्नुहुन्न भनेको हुन्छौँ होइन, त्यो धेरै कुरा हुन्छ तर पनि अब त्यो कुनै न कुनै माध्यमबाट यो धेरै केसेसहरू आएको कारण गर्दाखेरि मैले यो फोर भन्नु पनि जरुरी पनि देखिरहेको छु। राइट टु इन्फर्मेसन र अब भनौँ ह्युमन राइट्सको पर्सपेक्टिभमा हामीले इन्फर्मेसन राम्रोसँग डिसिमिनेट गर्न सकेनौँ भने यस्तो केसेसहरू साइबर सेक्युरिटीको केसेस धेरै आएछ। त्यो केस आएर ठोकिँदाखेरि मैले आफैले प्र्याक्टिकली के पाएँ भने कस्टमर भनौँ अथवा भिक्टिम भनौँ त्यो भिक्टिमले कुन एरियामा गएर मैले चाहिँ सोल्युसन पाउँछ भन्ने कुरा पनि क्ल्यारिटी छैन र हाम्रो क्ल्यारिटी नभएको कारणले गर्दाखेरि दबिने अथवा त्यो सानो अमाउन्ट छ भने त्यो अमाउन्टलाई छोडिदिने अथवा ठुलो अमाउन्ट छ भने चाहिँ अनि अब त्यो ढोका ढोकामा भन्दा अब पुगिन्छ, कहिले पुलिसका पुगिन्छ, कहिले ब्याङ्कमा पुगिन्छ, प्राइभेट सेक्टर कसैले हेल्प गरिदिन्छ कि भन्ने कुराहरूसम्म पुगिँदो रहेछ। तर त्यहाँ पुग्दाखेरि पनि त्यो सोल्युसनहरू चाहिँ पाएको अवस्था चाहिँ देखेन भनेपछि अब के गर्नुपर्छ भन्ने कुरा निचोड चाहिँ निकाल्नुपर्ने जस्तो मैले देखेको कारणले गर्दाखेरि के गर्दाखेरि चाहिँ भन्दा इन्फर्मेसन उनीहरूले पाउँछ र त्यो इन्फर्मेसन पाएको आधारमा चाहिँ मैले यो गर्नुहुन्न यो गर्नुहुन्छ र यो यसरी चाहिँ इन्टरनेटमा मैले चलाउनु पर्छ।
यसै विषयमा अनलाइन जर्नालिस्ट एसोसिएसनका पूर्व अध्यक्ष पत्रकार शिव सत्यालको धारणा यस्तो छ।
मिडिया इन्टरनेट आजको दिनमा पनि जति हामीले धेरै फोरमहरूमा कुरा गर्यौँ मिडियाको सन्दर्भमा कुरा आउँदाखेरि जसरी मानव अधिकारको विषयहरूलाई चाहिँ हामीले कुनै पनि माध्यमबाट हेर्न मिल्दैन भन्यो भने मिडियामा आएका विषयवस्तुलाई पनि माध्यम एकचोटि चुप लागेर हेर्न मिल्छ कि मिल्दैन मेरो कन्सर्न त्यहाँनिर हो। जस्तो मिडियामा आएका कुनै कन्टेन्टले राष्ट्रिय सार्वभौममाथि प्रश्न उठायो भने त्यही कानुनले हेरौँ, व्यक्तिको गोपनीयताको विषय उठायो भने त्यही कानुनले हेरौँ, सम्पत्तिको अधिकारमाथि चाहिँ त्यहाँनिर प्रश्न उठायो भने त्यही कानुनले हेरौँ। त्यो सम्बन्धित कानुनहरू यति धेरै छ, हामीसँग पर्याप्त कानुन छ भने हामी किन माध्यमको पछाडि लागिरहेछौँ? इन्टरनेटलाई माध्यम बनाउनेलाई एउटा खालको कानुनको कुराहरू गर्ने, रेडियोलाई माध्यम गर्नेलाई अर्को खालको कानुनको कुरा गर्ने, टेलिभिजनको माध्यमलाई हामीले अर्को खालको कानुन को कुरा गर्ने, त्यसै हुनाले यो कानुनहरू नगरौँ, यस्तो विषयमा नगरौँ, हामी माध्यमको लागि जे जे माध्यम आउँछ त्यसलाई स्वीकार गरौँ, यो विज्ञान प्रविधि नयाँ युगले जे जे कुरा ल्याउँछ त्यसलाई ग्रहण गरौँ र त्यहाँ हुने के हामीले भायोलेन्स गरेको हुन्छ र के राइटहरू हुनुपर्ने हो त्यो कुराहरूको चाहिँ सम्मान गरौँ भन्ने लाग्छ मलाई। अनि अर्को कुरा जस्तो इन्टरनेटसँग सम्बन्धित अधिकारको कुरा गर्ने हो भने एनटिए भन्ने एउटा सुपर रेगुलेटरी अथोरिटी छ, प्र्याक्टिकल्ली कानुनी रूपमा त छैन, उसले कुन अनलाइनलाई कति त्यतिखेर मन लाग्छ उसले त्यो बन्द गरिदिन्छ अनि यो तिम्रो यो आइएसपीवालामा नखोल्ने बनाइदेऊ भन्छ। यस्तो गर्दाखेरि चाहिँ हामीले यो बेसिक यो प्रेस स्वतन्त्रताका कुराहरू यसलाई पनि हामीले प्रयोग गर्न पाइरहेको छैनौँ, हामीले त्यसमा कम्प्रोमाइज गर्न परिरहेको छ। यस्तो विषयहरूलाई चाहिँ यो माध्यम भन्दाखेरि पनि हामीले त्यसमा भएका कन्टेन्ट विषयवस्तुलाई कसरी हेर्ने भन्ने कुरालाई चाहिँ हामीले त्यो कानुनले हेरौँ भन्ने नै मेरो कुरा हो।
अनलाइन टिभी जर्नालिस्ट एसोसिएसनका अध्यक्ष जीवन भण्डारी भन्नुहुन्छ,
यो फिजिकल यो संसार र इन्टरनेट संसारका बिचमा समानता र भिन्नता कति हो त्यसका आधारमा हामीले फिजिकल सेक्टरमा पाएको मानव अधिकार चाहिँ त्यहाँ पाइने हो कि होइन त्यो कुराको चाहिँ क्लियरिटी चाहिँ अझै आवश्यक जस्तो लाग्छ। जस्तै एउटै कन्टेन्ट चाहिँ एउटै बोलेको कुरा चाहिँ मैले यहाँ बोलेको कुरा चाहिँ अपराध हुँदैन तर इन्टरनेटमा बोलेको कुरा चाहिँ म अपराध भएर आजको आजै म साइबर क्राइममा क्रिमिनल बन्छु, यो कुरामा चाहिँ एकदमै सबैभन्दा बढी क्लियरिटी आवश्यक छ जस्तो लाग्छ। त्यस्तै लेख्ने कुरा बोल्ने कुरा हरेक कुरा गतिविधिहरू चाहिँ त्यसमा र यसमा के फरक हो र के समानता हो केसम्म गर्न पाइने हो के नपाइने भन्ने कुरा एकदमै सबभन्दा क्लियर यहाँ हुन सक्यो भने धेरै कुरा चाहिँ हामीले यहाँ अरू अधिकांश कुरा चाहिँ फिजिकल संसारमा प्रयोग गरिसकेका छ र त्यस कारणले चाहिँ हामीले अहिले भोगिरहेको चाहिँ खास गरेर म चाहिँ अब इन्टरनेट मार्फत भिडियो पत्रकारिता गर्ने साथीहरूलाई सङ्गठित गर्ने व्यवस्थित गर्ने उनीहरूलाई जिम्मेवार गराउने अझ ठेट रूपमा भन्दाखेरिमा चाहिँ युट्युबरहरूलाई चाहिँ पत्रकारिताको एउटा मूलधारमा ल्याउनुपर्छ भन्ने काममा लागिरहेको मान्छे हो र त्यो त्यहाँ भइरहेको विकृतिको चाहिँ त्यो अवस्थाले गर्दा अर्थात् विकृति भनेर समाजले बुझिरहेको कारणले अब त्यो कुराहरू त्यही कुरा चाहिँ अघि मैले भने बाहिर बोल्दाखेरिमा अपराध नहुने तर त्यहाँ बोल्दाखेरिमा चाहिँ एकदमै ठुलो अपराध गर्यो यो बदनाम गर्यो गाली बेजती गर्यो होइन व्यक्तिगत कुराहरूमा लाग्यो भन्ने खालको कुरा गर्छ त्यही कुरा चाहिँ हाम्रो पत्रिकाहरूमा आएको समाचार आयो भने अपराध बन्दैन यो कुराले गर्दाखेरिमा चाहिँ मान्छेले विकृतिको रूपमा चाहिँ यो इन्टरनेट प्लेटफर्मलाई लिइसक्यो यो इन्टरनेटले गर्दाखेरि मेरो घर परिवार बिग्रियो मेरो छोराछोरी बिग्रियो यो बिग्रियो यो बिग्रियो सबै बिग्रियो मात्रै सुनेर आउँछ यसले राम्रो गरेको कुरा चाहिँ निकै कम बुझ्छ हाम्रो समाजले त्यस कारणले बिग्रियो भन्ने कुरा चाहिँ छैन है त्योभन्दा बढी राम्रो कुरा गरिरहेको छ त्यसलाई हाम्रो दिमाग चाहिँ बिग्रियो भन्ने मात्रै बुझेको हो भन्ने तरिकाको बुझाइ आवश्यक छ कि जस्तो लाग्छ त्यस कारणले चाहिँ यसले कहाँ जोड्छ भनेर हामीले बोल्ने कुरामा चाहिँ के बोल्ने के नबोल्ने भन्ने कुरा चाहिँ एकदम विचार गरेर बोल्नुपर्छ भन्ने कुरा यत्रोसँग जबरजस्ती चाहिँ स्थापित गरेको छ समाजले कि अब हामी बोल्नै नसक्ने त्यहाँ गएर चाहिँ बोल्दाखेरिमा चाहिँ एकदम कन्ट्रोल गरेर धेरै कुरा चाहिँ बोल्न मिल्दैन बोल्न हुँदैन भन्ने कुराले चाहिँ सिधै हाम्रो चाहिँ अभिव्यक्ति स्वतन्त्रता हाम्रो मानवाधिकारका कुरा ती सँगसँगै त्यहाँ के गर्ने के फोटो राख्ने के फोटो नराख्ने होइन सम्मका कुराहरू भनेको हरेक गतिविधि चाहिँ हाम्रो चाहिँ इन्टरनेटमा चाहिँ गर्ने कुराहरूमा चाहिँ एकदमै कन्ट्रोल गरेको छ हाम्रो सोसाइटीले यो कुरामा चाहिँ हामीले खास गरेर चाहिँ इन्टरनेटमा गर्न पाइने कुराहरू यसले साइबरमा कस्तो अपराध मान्ने नमान्ने भन्ने कुराहरूको सचेतना आम नागरिकलाई चाहिँ आवश्यक छ भन्ने कुरा चाहिँ मैले अलिक बढी फोकस गर्न चाहन्छु
त्यस्तै इन्टरनेट सोसाइटीमा आबद्ध एक्टिभिस्ट तथा सञ्चारकर्मी श्रीदीप रायमाझी भन्नुहुन्छ
ह्युमन राइट्स अन इन्टरनेट एन्ड साइबर स्पेसमा कुरा गर्दाखेरि चाहिँ आई सी टु अप्रोचेस होइन फर्स्ट चाहिँ तपाईँको भेल्यु अप्रोच भयो सेकेन्ड चाहिँ डेफिनेसन अप्रोच भयो डेफिनेसन भनेको स्टेक होल्डर वाइज डिफ्रेन्ट डेफिनेसन हुन्छ र भेल्यु भनेको चाहिँ यस्तो हो जसले चाहिँ सङ्गठित रूपमा सबैलाई युनाइटेड गर्छ त्यो हामी चाहिँ ल्याक गरिरहेका छौँ होइन अब ह्युमन राइट्सको डेफिनेसन डिफ्रेन्ट सेक्टरले डिफ्रेन्ट तरिकाले डिफाइन गर्दा गर्दै हामीमा के प्रब्लम भयो त हाम्रा साथीहरूलाई एउटा नर्मल मान्छेहरूले एउटा कमेन्ट लेखेकै भरमा समातिन्छ क्रिमिनलाइजेसन अफ के अरे फ्रिडम अफ एक्सप्रेसन हुन्छ होइन जो मान्छे एउटा नर्मल आई थिङ्क यो इस्यु चाहिँ एकदम इम्पोर्टेन्ट छ क्या डेफिनेसन भन्ने कुरा त हुन्छ आउँछ जान्छ अब इन्टरनेटमा कन्ट्रोल गर्ने रेगुलेट गर्ने यो गर्ने त्यो गर्ने देयर आर लाइक लोड्स अफ थिङ्स होइन तर इन्टरनेट अहिले यस्तो फैलेको कारणै सेल्फ रेगुलेटरी रोल नभएर रेगुलेसन नभएर फैलेको हो सो हामीले कतिसम्म त्यो भ्याल्युज डेभलप गर्न सक्छौँ र अर्को मान्यता के पनि छ भन्दाखेरि अब सरकारले चाहिँ रुल्स बनाउने रेगुलेसन बनाउने आउटरिच नगर्ने होइन कसो काम त होइन भनिदिनु पऱ्यो नि त गरिदिनु पऱ्यो द्याट इज लाइक सो रङ क्या होइन अब यहाँ अब अवेरनेसको कुराहरू पोलिसी लेभलको मान्छेहरूलाई थाहा हुँदैन रिसोर्सेस के छ भनेर थाहा छैन होइन सो त्यो दुईवटा अप्रोचलाई चाहिँ भ्याल्यु बेस्ड सिस्टममा गयो भनेदेखि चाहिँ पोलिसिज क्यान कम विथ अ बेटर अप्रोच क्या
त्रिभुवन विश्वविद्यालयका लेक्चरर लेखनाथ पाण्डे भन्नुहुन्छ
इन्टरनेट एज ए राइटको रूपमा त्यो स्टेप हामी अगाडि गइसक्यौँ जस्तो लाग्छ 3 महिनासम्म शेरबहादुर देव गभर्मेन्ट कम्प्लिट नहुँदा जनतालाई कान्तिपुर नागरिक या कुनै टेलिभिजनलाई न्युज बन्यो तर सर जनताको लेभलमा त्यही ठुलो टाउ दुखाइ थिएन तर 3 दिन टिकटक फेसबुक इन्स्टाग्राम रोकौँ यहाँनिर सरकार जान्छ यो चाहिँ कुरा चाहिँ यो भइसक्यो हाम्रो जस्तो केसमा अब यसको उपयोग कसरी सदुपयोग कसरी यसको बेटर प्रोटेक्सन कसरी भन्ने मात्रै इस्यु हो जस्तो लाग्छ यसका लागि चाहिँ यहाँ सबै मिस भएको कुरा चाहिँ के छ भने अहिले एभ्री इन्डिभिजुअलको यति ठुलो डेटा इन्टरनेट स्पेसमा छ मेरो आमाको पनि छ जबकि मेरो आमा इन्टरनेटमा जोडिनु भएको छैन त्यति धेरै डाटा छ होइन तर त्यसको प्रोटेक्सनको बारेमा चाहिँ राम्रोसँग छैन यदि साइबर कानुन लाग्ने हो भने अमेरिका र चाइनाको जुन टसल पऱ्यो त्यो हुवाएको त्यो छोरीको केसमा त्यसमा लागु हुने साइबर कानुन लाग्नुहुन्छ भने न्युजको एङ्गल होइन कि भने अहिले त्यही कुरा हाम्रो इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट त्यो विद्युतीय कारोबारमा जति पनि म्यानिपुलेसन छ हाम्रो त अहिले हरेक व्यक्ति सेयर भर्छन् हरेकको डेटा त्यहाँ छ हरेकको ब्याङ्क एक्सेस त्यहाँ छ ब्याङ्क एकाउन्ट त्यहाँ छ त्यो यति अनप्रोटेक्टेड छ भन्ने सुनिन्छ होइन यदि लाग्नु हो भने तपाईँले त्यहाँबाट त्यो कानुनलाई टाइट गरेर स्क्विज गर्ने भने कमसेकम फिनान्सियल राइट्स त्यो पनि ह्युमन राइट्सको कम्पोनेन्ट हो त्यतातिर अलिकति फोकस गर्न सकिन्छ जस्तो लाग्छ
इन्टरनेटमा मानवाधिकार सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगकी अधिकृत कल्पना झा भन्नुहुन्छ
हाम्रो ल पोलिसी अब एक्सेसेबल हुनुपर्छ एफोर्डेबल हुनुपर्छ भन्ने सँगसँगै जोडेर आउनुपर्ने एउटा एक्सेप्टेबल पनि हामीलाई हुनुपर्छ प्राइभेट सेक्टरमा सहभागी नभइकन कानुनहरू बनिदिँदाखेरि सोसाइटीको लागि ल बन्ने हो, सोसाइटीले एक्सेप्टै गर्न सक्दैन, त्यो कानुन कार्यान्वयनमा आउनै सक्दैन। हामीले ह्युमन राइट्सको कुरा गर्दाखेरि जहिले पनि सम्मान संरक्षणको मेकानिजम र त्यसको प्रभावकारी कार्यान्वयनको लागि हामी कुरा गरिरह हुन्छ। जब त्यसको प्रभावकारी कार्यान्वयन हुन सक्दैन, हामीसँग संरक्षण गर्ने मेकानिजम छैन, सम्मान गर्ने लहरू छैन भने त्यसले काम गर्दैन। पहुँच नहुनु नै ह्युमन राइट भायोलेसन भयो, पहुँच नै भएन भने। अब यो कोरोनाको विषयमा त शिक्षाको अधिकार, अहिले त इन्टरनेटमा नजोडिने कुनै अधिकारै छैन। संसदमा आएर फ्री फायर र पब्जी ब्यान गर्नुपर्छ भन्ने कुराहरू उठिसकेको अवस्थामा मनोरञ्जनदेखि लगायत कुनै पनि अधिकार त्यस्तो छैन कि जो चाहिँ इन्टरनेटसँग नजोडिएको होस्। त्यस कारणले हामीले अब यो सँगसँगै व्यक्तिको सम्मान मर्यादालाई जोगाउने खालको र प्राइभेसीहरू पार्टिसिपेटरी ह्युमन राइट बेस एप्रोचमा गएर ल बनाउन सक्यो, पोलिसी बनाउन सक्यो भने मात्रै हुने भए भएर त हामीले त्यसैमा चाहिँ फोकस गर्नुपर्ला।
त्यस्तै राष्ट्रिय मानवाधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्य भन्नुहुन्छ,
एकजना भारतीय बेलायतमा चाहिँ एकदमै हात हल्लाएर हिँडिरहनु भएको थियो, मानवाधिकारको छोटो परिभाषा हो त्यो, अनि एउटाको नाकमा ठोकियो र त्यो अर्को मान्छेले भन्यो किन यसरी हात हल्लाएर हिँडेको तिमी, भन्दा यो त स्वतन्त्र देश हो, मानवाधिकार भएको देश हो, त्यो भएर मैले हात हल्लाएर हिँडेँ, तर तिम्रो हातले अर्काको नाक छुनु पाउँदैनौ। मानवाधिकारको सालाखाला परिभाषा यही नै हो, हामीले ट्रेनिङमा फर्स्टमा भन्छौँ, यही नै भन्छौँ। र हामीसँग एउटा सूचनाको हक छ, हामीले हरेक चिज प्राप्त गर्न सक्छौँ, हामीसँग अर्को गोपनीयताको हक पनि छ, हामीले निश्चित कुरा हामीले गोप्य राख्न सक्छौँ। जुन बेला मानवाधिकारका दस्तावेजहरू बने, युएन डिक्लेरेसन घोषणा भयो, त्यो बेला इन्टरनेटको परिकल्पना गरिएको थिएन, र यो इन्टरनेट जुनको विशाल जालो छ त्योभित्र हामीले मानवाधिकारका रूपमा प्राप्त गर्ने सबै विषयहरूमा हाम्रो पहुँच हुनुपर्छ, र यसमा एउटा एकाधिपत्य छ, र त्यो एकाधिपत्य हुवावे र गुगलको वार मा गुगलका जति पनि एप्सहरू छन् त्यो हुवावेको मोबाइलमा चल्दैन भन्ने बित्तिकै एउटा सिङ्गो सेक्टर चाहिँ इन्टरनेट पहुँचबाट सक्यो, अर्को कसैसँग गुगल छैन केही छैन, होइन त्यो एकाधिपत्य छ, त्यो कहाँ गएर केन्द्रीकृत छ त्यो एउटा सोच्ने विषय छ। ग्लोबल्ली एउटा साइबर एकाधिपत्य चाहिँ अब बिस्तारै त्यो बाँडिन्छ पनि होला। अब हाम्रो गभर्मेन्ट प्रतिनिधिले के भन्नुभयो भने इन्टरनेट एउटा प्रविधि हो, टेक्नोलोजी हो, अधिकार दस्तावेज हो भन्नुभयो उहाँले, किन सरकारको एउटा दृष्टिकोण एउटा भेग विषयलाई सरल बनाउने छ, त्यो राम्रो पनि हो, तर गभर्मेन्ट जहिले पनि के हुन्छ भने चोरिसकेपछि सजाय गर्ने हो, अपराध भइसकेपछि अनि कानुन बनाउने हो, त्यो भएर गभर्मेन्ट जहिले पनि जहाँ पनि पछाडि नै छ, र त्यो भएर यो आइटीका एकदम राम्रा मान्छेहरू सबैभन्दा पहिला चाहिँ तानेर गभर्मेन्ट सिंहदरबारमा राख्ने एउटा पोलिसी भयो भने यो साइबर सुरक्षा पनि हुन्छ र त्यो अधिकारको पहुँच पनि हुन्छ जस्तो मलाई लागेको छ। र अर्को एउटा के छ भने यो गोपनीयताको हक, यो एउटा अपराधसँग रिलेटेड, यो अनलाइन न्युजहरू भनेर यति धेरै गलत सूचना त्यो घर घरसम्म पुर्याउने एजेन्सीहरू छन्, अब यस्तालाई कारवाही हुन सकेको नि छैन, भएको पनि छैन, र एउटा यो साइबर अपराधमै हाम्रो मानवाधिकार सङ्गठनको एउटा केन्द्रीय सदस्यको एउटा गभर्मेन्टको ठुलो मान्छेसँग मुद्दा पर्यो, हामीले धेरै दुःख पायौँ, 2-3 वर्ष जति दुःख पायौँ, र यसमा यो सूचनाको हक र गोपनीयताको हक र मानवाधिकारबाट प्रदत्त सबै प्रदत्त एवं प्रत्याभूत अधिकारहरूलाई इन्टरनेटको विशाल जालोभित्र हाम्रो सहज पहुँच आवश्यक छ।
मिडिया एडभोकेसी ग्रुपका कार्यकारी निर्देशक तथा अभिव्यक्ति स्वतन्त्रताको ओकलतकर्ता बबिता बस्नेत भन्नुहुन्छ,
कतिपय अवस्थामा नागरिक रेस्पोन्सिबल हुन चाहिँ एकदमै जरुरी रहेछ कि। अब यो युट्युबरहरूको अहिले जुन छ नि अवस्था, त्यो सार्वजनिक बेइज्जती गर्ने त्यो यस्तो चाहिँ अति नै भएको छ होइन। अब हस्बेन्डले सार्वजनिक रूपमा फिट छ अनि त्यो कुरा चाहिँ एकदमै त्यो युट्युबबाट सार्वजनिक रूपमा आइरहेको छ, यस्तो कतिपय कुराहरू छन् जहाँ चाहिँ नि इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट लाउनुपर्छ भन्ने पक्षमा चाहिँ म पनि पटक्कै होइन। हाम्रो राइट टु प्राइभेसीलाई चाहिँ हामीले अलिकति प्रोटेक्ट गर्नैपर्छ, र यो उसले पनि ह्युमन राइट्सको यो उसले पनि के भन्दो रहेछ भने यो दस्तावेजले पनि राइट टु प्राइभेसीको चाहिँ एकदमै कुरा गराएको छ, र हाम्रो प्रजातन्त्र पनि राइट टु प्राइभेसी भएन भने प्रजातन्त्र नै रहँदैन। त्यसले गर्दा राइट टु प्राइभेसीलाई पनि अब फेरि हामीले त्यत्तिकै गर्नुपर्ने भयो, र हाम्रो कानुनहरू छन् हाम्रो चाहिँ यो यसको प्रयोग उपयोग गर्न पर्यो र हामी आफू रेस्पोन्सिबल हुन पर्यो। मलाई एउटा लागेको लामो त भन्दिनँ म, तर पनि कस्तो रहेछ भन्दाखेरि हामी यस्तो रहेछ कि अहिलेको टिकटकहरू हेर्दा कस्तो, हामी सबैलाई कलाकार हुने इच्छा रहेछ कि है, टक्क यस्तो मजाले गीत गाउने, नाच्ने, रमाइलो रमाइलो कुराहरू आउने होइन। तर के छ भने यो इन्टरनेट लिट्रेसी चाहिँ हामीसँग छैन क्या, केसम्म दिन हुने हो, केसम्म दिन नहुने हो होइन, केसम्म जाँदा चाहिँ के हुने हो, म कहाँ जाँदा के हुने हो, मेरो घरको परिवारको सदस्यहरू यो काम त्यसलाई फलो गर्दै गर्दै कसले के गर्ने हो भन्ने कुराहरूदेखि लिएर यो ब्याङ्कको अहिले ट्रान्ज्याक्सनको कुराहरूदेखि हेर्दा धेरै धेरै कुराहरू चाहिँ यसमा यो सबै यस बिचमा आछन् हामीले लेनदेन गरेको होलाउँ कि हाम्रा चाहिँ ट्रस्टको कुरा हो नि त यो सापट्टि लिएको होला सापट्टि दिएको होला त्यस्तोबाट आएको मान्छे अब एकैपल्ट अहिले इलेक्ट्रोनिक कुराहरू आउँदाखेरि त थाहै छैन क्या कहाँ के गर्दा के हुन्छ कहाँ कसो गर्दा के हुन्छ एटिएममा पैसा त हामी कतिको फस्यायो होला त्यो तुरुन्तै हामीले गरेनौँ भने के हुन्छ होइन तुरुन्तको तुरुन्तै हामीले कम्प्लेन नगरौँ जेलसम्म उनीहरूले थाहा पनि पाउँदैन फलोअप नगरौँ जेलसम्म एक महिनापछि फलोअप गरेपछि बल्ल अस्ति मैले चाहिँ 10,000 रुपियाँ पाएँ त्यसले गर्दाखेरि एउटा फरक फरक तरिकाले के राइट टु प्राइभेसीमा एक तरिकाले अर्कोलाई अर्कोमा मात्रै फोकस गरेर अब हामीले होइन कसले के त्यसरी कामहरू अगाडि बढाउनु पर्छ होला जस्तो लाग्छ मलाई
त्यस्तै पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलको धारणा यस्तो छ
हामीले यो इन्टरनेटमा पहुँचको कुरा गर्दाखेरि एक्सेसको कुरा गर्दै गर्दाखेरि पनि पहिलो कुरा हामीले एक्सेसकै आफै भइहाल्यो भने प्राप्त गर्न सक्नु पऱ्यो सबै नागरिकहरूले प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितता निर्माणमा हामी कति सफल भएका छौँ राज्यको पोलिसी त्यो ढङ्गले बनेको छ कि छैन पहिलो कुरा होला त्यसै गरी एफोर्ड गर्न सक्छौँ कि सक्दैनौँ कति महँगो सस्तो के छ हाम्रो इन्कम सोर्स अनुसारको के छ भन्ने कुरा पनि हेर्नुपर्छ होला त्यसै गरी साक्षरताको कुरा लिट्रेसीको कुरा पनि होला कसरी चलाउने भन्ने कुरा पनि सँगसँगै स्किल पनि अझ कसरी चलाउनेमा टेक्निकल कुराहरू पनि हामीले सिकाउन सकेका छ कि छैनौँ त्यो वेमा हामी आएको छ कि छैनौँ भन्ने कुरा पहिले हेर्नुपर्छ जस्तो मलाई लाग्छ यसका के अरे यी कुराहरूमा हामीले ध्यान दियो भने बल्ल इन्टरनेटको सही उपयोग हुने किनभने व्यक्तिले सही ढङ्गले प्रयोग गर्यो भने सही हो नि यसको दुरुपयोग भयो भने चाहिँ सकिने भन्ने कुरामा त करिब करिब सबै हामी एग्री छौँ प्रविधिको कुरा त्यही नै हो त्यसले गर्दा सही ढङ्गले यो प्रविधिको उपयोग गराउनका लागि हाम्रा प्रयत्नहरू के छन् सबभन्दा ठुलो कुरा यहाँनिर राज्यको रोलको पनि कुरा हुन्छ राज्यले अब यही कानुनहरू जुन ल्याएको छ सबैमा के भन्छ भने अपराध गरे पनि सजाय दिन्छौँ मात्रै भनेर भन्छ होइन तर राज्य सँगसँगै चाहिँ अर्को वेबाट पनि आउनुपर्छ जस्तो लाग्छ यसलाई कसरी सञ्चालन गर्ने भन्ने सन्दर्भ पनि राज्य आउनुपर्छ हाम्रा पाठ्यक्रमहरूमा इन्टरनेटको प्रयोगको सन्दर्भमा कतिको चाहिँ महत्त्वपूर्ण जानकारी सहितका पाठ्य सामग्रीहरू छन् राज्यले प्रदान गर्ने ट्रेनिङहरू हरेक सेक्टरलाई ट्रेनिङ दिन्छ राज्यले त्यसमा चाहिँ यो इन्टरनेटको प्रयोगको सन्दर्भमा इन्टरनेटको नेटको उपयोगिताको सन्दर्भमा कोर्सहरू क्लासहरू एक घन्टा आधा घन्टाको छ कि छैन त्यो पर्सपेक्टिभबाट पनि हामीले हेरेर राज्यको रोल पनि यहाँ खोज्नुपर्छ भन्ने मलाई लाग्छ र अरू कतिपय सवालमा यो आइटीबाट भएका अपराधहरूको सन्दर्भ कुरा गऱ्यौँ हामीले आइटीको प्रयोग इन्टरनेटको प्रयोग गर्न थालेपछि भएका थप अपराधहरू के हुन् त इन्टरनेट नहुँदाखेरिको अपराध के हुन् इन्टरनेट आइसकेपछिको अपराध के हो भने त्यो एनालाइसिस गरेर बल्ल कानुन निर्माणको कुरालाई प्रारम्भ गऱ्यो भने हामी सही ठाउँमा पुग्छौँ हामीले अपराध सबै अपराधलाई यी इन्टरनेटबाट भएका हुन् भनेर चाहिँ हामीले कानुन बनाउन लाग्छौँ र कानुन बनाउने क्रममा हामीले 6 महिना 1 वर्ष दिन 2 वर्ष 5 वर्ष 7 वर्ष लगाइदिन्छौँ तर त्यो 7 वर्षमा इन्टरनेटको यति धेरै विकास भइसकेको हुन्छ कि त्यो बनेको कानुनको बेलामा त्यो कानुन आफै चाहिँ पुरा नहुने अवस्था देखिन्छ यो मैले किनभने भन्दाखेरि जस्तो भनौँ न मिडियम हो भनेर भन्छौँ मिडियम हो भन्ने प्रविधि हो मिडियम हो भन्ने कुरामा एग्री छौँ भने यो मिडियमको उपयोग गर्ने सन्दर्भमा समानता त ल्याउनु पऱ्यो नि त पत्रकारिताको कुरा गर्ने हो भने कागजमा अफसेट प्रेसबाट छापेर समाचार दिने कुरा पनि मिडियम हो त्यो चाहिँ ठिक यो इन्टरनेटको प्रयोग गरेर अनलाइनबाट चाहिँ तपाईँको समाचार दिइरहँदाखेरि त्यो बेठिक भन्ने कुरा पनि यो सरकारको यो डबल स्ट्यान्डर्ड पनि राज्यको डबल स्ट्यान्डर्ड पनि ठिक होइन त्यही कुरा समाचारमा पत्रिकामा छापिया छ त्यो अपराधको भागीदार हुन्न त्यही पत्रिकामै छापिएको चाहिँ तपाईँको फोटो खिचेर पोस्ट गरिरहेको छ भनेपछि पनि त्यो पोस्ट गर्ने चाहिँ अपराधको भागीदार हो नि यो कुन मापदण्ड हो अनि यसले हामीले कानुन बनाउने बेलामै जुन ढङ्गले चाहिँ एउटा स्टेक होल्डरहरूसँग परामर्श गर्ने होइन हाम्रो एउटा वास्तविक धरातल के हो भन्ने सन्दर्भ हामी नपुगेर कानुन निर्माण भएका कारण चाहिँ त्यस्तो समस्याहरू भएका छन् यो सामान्य बाई मिस्टेक इन्टरनेटमा केही पोस्ट गरेर गर्नेहरू र प्रोभाइडरलाई पनि कारवाही भएको छ होइन भने हामी यदि कारवाही नै गर्ने हो अपराध गर्नेलाई आइटीमाबाट अपराध गर्नेलाई कारवाही गर्ने हो भने ती कारवाहीको भागीदार चाहिँ हुँदैनन् तर गाउँमा स्किल नहुँदा सामान्य फेसबुक चलाउँदै गर्दा कुनै फोटो पोस्ट भयो भने उसलाई चाहिँ तपाईँको होइन 2 वर्ष 4 वर्षसम्म चाहिँ अदालतको धाउने अवस्थाको होइन हामीले भोगिराखेको अवस्था छ त्यसले गर्दाखेरि इन्टरनेटको प्रयोगको सन्दर्भ प्रयोग कसरी गराउने भन्ने सन्दर्भ पनि हामीले सोध्नुपर्छ भन्ने मलाई लाग्छ इन्टरनेट पत्रकारिताको प्रवर्धन गर्न पत्रकारितालाई परिचित गर्न पत्रकारितामा एउटा वैकल्पिक माध्यम खोज्नका लागि पनि इन्टरनेट सहयोगी हुनुपर्छ त्यसका लागि इन्टरनेटसित सम्बन्धित कानुनहरू पनि सहयोगी हुनसक्छन् अहिले पनि मेन स्ट्रिम अनलाइन पोर्टलहरूलाई मेन स्ट्रिम मानेकै छैन राज्यको पोलिसीले त्यो कुरा आफैमा खेदजनक कुरा छ त्यो त इन्टरनेट भने के हो भने राज्यले चिनिन भन्नुपर्ने अवस्था छ हामीले यसको उपयोगिता हाम्रो अभ्यासले हुने हो त्यसले गर्दा हामीलाई त्यो ढङ्गको अभ्यास गर्नका लागि प्रेरित गर्ने योजनाहरू कानुन मात्र होइन कार्यक्रमहरू राज्यले दिन सक्नुपर्छ त्यो दियो भने मात्रै हामीले इन्टरनेटको सही सदुपयोग गर्न सक्छौँ भन्ने मलाई लाग्छ
त्यस्तै नेपालमा सूचना प्रविधिको विकासको अभियन्ता तथा विज्ञ मनोहर भट्टराई भन्नुहुन्छ
मेरो एउटै सेन्टेन्समा मेरो रिडिङ के हो त भनेदेखि ह्युम्यानिटीसँग यो लेभलको बिहेभियर मोडिफिकेसन टुल हाम्रो सिभिलाइजेसनको हिस्ट्रीमा कहिले पनि थिएन, त्यो स्केलमा र त्यो इम्प्याक्ट ल्याउने गरी कहिले पनि थिएन. अहिले हामीहरूको कुरो, हामीहरू इन्टरनेटको कुरा गर्दैछौँ, साइबर स्पेसको कुरा गर्दैछौँ, हामीहरूको अनलाइन एक्टिभिटीको त्यस्तो अफलाइन इम्प्याक्ट हुने चाहिँ यो सन्दर्भमा हामीहरू छौँ. त्यस कारण चाहिँ जो हामीले यो डिस्कसन एकदमै अप्रोप्रिएट बेलामा गर्दैछौँ, वास्तवमा यो डिस्कसनले अरू ट्र्याक्सन लिन्छ गोइङ फरवर्ड. हामीले धेरै कुरा सुन्छौँ, अब इन्टरनेट बेसिकली सोसियल मिडिया इत्यादिले कसरी चाहिँ इलेक्सन्सहरू अपसाइड डाउन गरेको छ, होइन, कसरी समाजमा के किसिमको पोजिटिभ नेगेटिभ एक्सटर्नालिटीहरू ल्याएको छ, त्यो सबै सुन्छौँ. त्यो बढ्दै हुँदै जानेवाला छ. र अर्को कुरा के छ भनेदेखि, हामीहरूको नेटवर्कमा डिपेन्डेन्सी अहिले नेपालको भनौँ न पेनेट्रेसनको हिसाबले, युजको हिसाबले डिपेन्डेन्सीको लेभल त्यति ठुलो भइसकेको छैन. त्यस कारण चाहिँ फर इक्जाम्पल हामीहरूको अझै पनि क्रिटिकल इन्फ्रास्ट्रक्चर नेटवर्कमा डिपेन्डेन्ट छैन, होइन. तपाईँले यही कुरा विदेशमा जानुभयो भनेदेखि खानेपानी लगायत पावर जेनेरेसन लगायत सबै कुरो क्रिटिकल इन्फ्रास्ट्रक्चर नेटवर्कमा डिपेन्डेन्ट भइसक्यो. त्यो हुँदाखेरि त्यसको भल्नरेबिलिटी पनि त्यसै गरी एक्सेन्चुएटेड, त्यसै गरी चाहिँ अलिकति प्रमिनेन्टली त्यो भएको हामीहरूले देख्छौँ. त्यस कारण चाहिँ मैले देख्दाखेरि अब पहिला सुरु आजको कार्यक्रमको सन्दर्भमै आउँदाखेरि यो साइबर इन्टरनेट स्पेसमा ह्युमन राइटको कुरा गर्दाखेरि चाहिँ मलाई के लाग्छ भनेदेखि इन्टरनेटको स्ट्रेन्थ नै अहिले विकनेस भयो जस्तो पनि लाग्छ मलाई. किनभनेदेखि यति धेरै पावरफुल मिडियम भयो कि अब सबै त्यतिर एट्र्याक्टेड हुन थाले. हाम्रो फ्रिडम कन्ट्रोल गर्नेहरू पनि एट्र्याक्टेड हुन थाले, हामीलाई फ्रिडम दिन नखोज्नेहरू पनि एट्र्याक्टेड हुन थाले, र हामीहरूको फ्रिडम प्रोटेक्ट गर्नुपर्ने त्यो मिसनमा भएको पनि त्यसले पनि सर्टेन एउटा इन्ट्रेस्ट लिनुपर्ने मैले त्यो देख्छु. अर्को कुरो, बेसिकली ओभरअल अप्रोचको कुरा गर्दाखेरि चाहिँ अलिकति ब्यालेन्स्ड अप्रोच चाहिँ हुनुपर्छ कि जस्तो लाग्छ मलाई. अफकोर्स हामीहरू चाहिँ ह्युमन राइट्सको कुरा गर्दाखेरि फ्रिडम अफ स्पिच, फ्रिडम अफ ओपिनियन, फ्रिडम अफ एक्सप्रेसनको कुरा गर्दाखेरि हामीहरूको सर्टेन बायस चाहिँ त्यतातिर डेफिनेटली पोजिटिभतिर राइट्सतिर छ. त्यस कारण चाहिँ मलाई अर्को साइबर स्पेसको युजमा अर्को मलाई स्ट्राइक गरेको कुरो के भनेदेखि चाहिँ त्यहाँ जस्तो राइट्स एन्ड रेस्पोन्सिबिलिटीको राम्रो मिक्स हुनुपर्ने अरू कतै छ जस्तो मलाई लाग्दैन. त्यस कारण चाहिँ हामीहरूले कति देख्यौँ, हामीहरूले प्लेटफर्महरूलाई पनि अब भनौँ अहिले एउटा सर्टन बेनिफिट अफ डाउट हुँदाखेरि म यो 3-4 महिना अगाडि फेसबुकसँग पनि इन्ट्रेक्सनमा थिएँ. फेसबुकले एउटा ग्लोबली नै एकदमै हामीहरूलाई ब्याड प्रेस भयो, एकदमै हाम्रो बदनाम भयो, यो सबै भयो. तपाईँ ग्लोबली के सोच्नुहुन्छ भनेर भन्दाखेरि नेपालबाट मलाई पनि सोधेको थियो. एउटा लेभलको बेनिफिट अफ डाउट दिँदाखेरि चाहिँ हो, अलिकति कर्पोरेट इन्ट्रेस्ट त एउटा लेभलमा छ होला, त्यही पनि त्यति धेरै पोलिटिकल्ली इन्करेक्ट फुटिङमा चाहिँ हामी नबसौँ भन्ने किसिमको इन्टेन्सन पनि देखिन्छ भनेदेखि. र डिफिकल्टी पनि देख्थेँ मैले फेसबुकले कसरी रेगुलेसन गर्दाखेरि, कसैको प्राइभेसी प्रोटेक्सनमा ब्रिज हुँदाखेरि, कसरी त्यो गर्दाखेरि हेट स्पिचहरू कन्ट्रोल गर्दाखेरि, त्यहाँनिर के देखिन्थ्यो भनेदेखि चाहिँ फ्रिडम अफ एक्सप्रेसन के हो, हेट स्पिच के हो, त्यो बिचको लाइन के हो, फ्रिडम अफ एक्सप्रेसन के हो, कसैको चाहिँ अब हामीले यो साइबर लमा पनि देख्यौँ नि कसैलाई होच्याउने आदि इत्यादि त्यसो एकदमै एब्स्ट्र्याक्ट टर्महरू के हो, यस बिचको लाइन के हो, तिनीहरूलाई त्यो टर्म्सहरूसँग पनि एउटा चाहिँ गर्नलाई डिफिकल्टी भइरहेको बेनिफिट अफ डाउट हुँदाखेरि देख्ने. त्यस कारण चाहिँ मैले देख्दाखेरि फर्स्ट एन्ड फरमोस्ट हामीले ह्युमन राइट्सको कुरा गर्दाखेरि भनौँ, अब साइबर स्पेसमा कुरा गर्दाखेरि चाहिँ मैले 2-3 कुरा देख्छु प्रमिनेन्ट युजुअल सस्पेक्ट्स. एउटा चाहिँ के देख्छु भनेदेखि चाहिँ ल यो चाहिँ फ्रिडम अफ एक्सप्रेसन, फ्रिडम अफ स्पिच अनि राइट टु प्राइभेसी, त्यो 3 कुरा चाहिँ हामीहरूको देख्दाखेरि चाहिँ मैले के देख्छु भनेदेखि यो 2-3 कुरा एक्सर्साइज गर्दाखेरि हो लिगल इन्स्ट्रुमेन्ट्सको पनि कुरा छ, लिगल फ्रेमवर्कको पनि कुरा छ, कसरी इन्फोर्स गर्छौँ हामीहरू भन्ने पनि कुरा छ, र कसरी ब्रिज गर्नेलाई अकाउन्टेबल बनाउँछौँ भन्ने लिगल कुराहरू पनि चाहिँ एकातिर छ भनेदेखि चाहिँ हाम्रो चाहिँ अघि नै पनि अलिअलि आइसक्यो डिजिटल लिट्रेसी, इन्टरनेट लिट्रेसीमा अब रेस्पोन्सिबिलिटीको पनि कुरा गर्नुपर्ने मैले देख्छु त्यो. त्यस कारण चाहिँ यो कुरा कसै गरी एड्रेस हुन्छ भनेदेखि यो चाहिँ एउटा ब्यालेन्स अप्रोचबाट पनि मात्रै राम्रोसँग एड्रेस हुने चाहिँ मैले देख्छु यो. त्यस कारण चाहिँ अहिले अब अलिकति अपर्च्युनिटीहरू सर्टन कुराहरू अहिले साइबर पोलिसीकोमा कुरा भएको छ, होइन, यो चाहिँ यो एक्ट पनि आउँदैछ, होइन, गर्दाखेरि सेक्युरिटी एक्ट आउँदैछ, तिनीहरूमा चाहिँ अलिकति ह्युमन राइट्सको इस्यु, राइट टु प्राइभेसीको इस्युजहरू हामीले कसरी त्यसलाई चाहिँ अलिकति मेनस्ट्रिम गर्न सक्छौँ भनेर अहिले त्यो मौका छ. त्यस कारण चाहिँ सधैँ यो मौका आउँदैन, हामी कुरा चाहिँ गर्छौँ तर चाहिँ इन्स्ट्रुमेन्ट्सहरू अगाडि हुँदैन, कुनै पनि त्यो लिगल फ्रेमवर्कहरू अगाडि हुँदैन, तर अहिले त्यो मौका भएर अलिकति हामीले त्यो कसरी आउँछ भनेर चाहिँ हेर्नुपर्ने हुन्छ. अर्को चाहिँ मैले भनिहालेँ प्राइभेसीको कुरा गर्दाखेरि प्राइभेसी ह्युमन राइट्सको एउटा अङ्ग हो भनेर भनिदिँदाखेरि र अहिले हामीले साइबर सेक्युरिटी फ्रेमवर्कमा जसरी कुरा गर्दैछौँ त्यो गर्दाखेरि अलिकति मलाई एउटा लेभलको अनइज भएको चाहिँ कता हो भनेदेखि चाहिँ यो अनइज हो त्यो थाहा छैन तपाईँ डोमेन एक्सपर्ट्सहरू हुनु होला अलिकति अनलाइन सेफ्टी र साइबर सेक्युरिटीको कुरालाई मिक्स गऱ्यौँ कि जस्तो पनि मलाई लाग्छ त्यो हगि अनलाइन सेफ्टीको कुरा बेग्लै हो होइन साइबर इन्फ्रास्ट्रक्चर सिक्योर हुने कुरा बेग्लै हो सिक्युरिटी अफ इन्फ्रास्ट्रक्चर बेग्लै हो कन्टेन्ट रेगुलेट गर्ने मोडरेट गर्ने त्यो चाहिँ बेग्लै कुरो हो कि त त्यहाँ दुइटै एकैचोटि गरिरहेको देख्छु मैले त्यस कारण चाहिँ अलिकति त्यसमा पनि हेर्नुपर्ने हुन्छ कि जस्तो मलाई लाग्छ हाम्रो फिजिकल डोमेनमा जुन किसिमको अरेन्जमेन्ट छ जुन किसिमको लिगल रेगुलेटरी आदि इत्यादि क्राइम रेगुलेट गर्ने यो अब्युजहरू रेगुलेट गर्ने जुन फिजिकल डोमेनमा छ नन भर्चुअल डोमेनमा छ त्यही भए त पुगिहाल्यो अब त्यसलाई बेग्लै किन गर्नु पऱ्यो भन्दाखेरि मलाई चाहिँ त्यो अलिकति नुवान्स्ड छ यो एरिया जस्तो लाग्छ मलाई त्यो त्यति स्ट्रेट फरवर्ड बाइनरी एन्सर छ जस्तो मलाई लाग्दैन किनभनेदेखि यसमा स्पेसली तपाईँले अकाउन्टेबिलिटी म्याप गर्दाखेरि कसको रेस्पोन्सिबिलिटी कहाँ हो भन्दाखेरि चाहिँ यो कुराहरू आउन सक्छ अब होला यसमा चाहिँ हामीहरू डिबेट धेरै गरौँला के गरौँला अब हाम्रो त अहिले यो लकै पाटो हेऱ्यो भने पनि र यहाँ मात्रै होइन युकेको हेर्नु हो भने पनि र यो यो युरोपको एक दुईवटा देश हेर्नु हो भने आइएसपीहरूलाई पनि के लेभलको अकाउन्टेबिलिटी असाइन गरेको छ होइन अफकोर्स हामी त्यसमा डिस्कसन गर्न सक्छौँ डिबेट गर्छौँ उनीहरू त पाइप हो उनीहरू त कन्ड्युइट हो होइन उनीहरूले कन्टेन्ट मोडरेट गर्दै हिँड्ने होइन भन्न त सकौँला तर त्यति स्टेप फरवर्ड एन्सर छैन त्यस कारण चाहिँ साइबर स्पेसको प्लेयरहरू पनि बेग्लै किसिमको छन् र त्यसको इम्प्याक्ट पनि अलिकति जोमेट्रिक प्रोपोर्सनमा छ प्रिन्ट मिडियामा त्यही कुरा गर्दाखेरि मैले चाहिँ के नहुने साइबरमा गर्दाखेरि त लिमिटलेस भयो नि गर्दाखेरि अब यसको फिलोसफिकल एस्पेक्ट होला यसको यसको एथिकल एस्पेक्ट होला यी सबै कुराहरू होला आफ्नो ठाउँमा होइन यसलाई कसरी उ गर्ने भन्ने यति धेरै मैले भने बाइनरी एन्सर यस नो एन्सर छैन अलिकति ग्रे एरिया छ है र अर्को कुरो अब प्रविधिको पक्ष किन छुट्याउन सक्दैनौँ हामीहरू भनेदेखि चाहिँ हामीले अघि पनि भन्यौँ चाहिँ यो मैले यो डिजिटल नेपाल फ्रेमवर्क पनि काम गर्दाखेरि हामीले इन्टरनेटलाई एउटा फन्डामेन्टल राइट भनेको थियौँ ह्युमन राइट भनेको थिएन फन्डामेन्टल राइट हुनुपर्छ भन्ने कुरा भनेको थियौँ त्यसो गर्दाखेरि इन्टरनेटलाई त्यसरी लुजली फन्डामेन्टल राइट भन्नुपर्छ भन्दा पनि अब चाहिँ अलिकति बढ्ता नुवान्स्ड किन हुनु पऱ्यो भनेदेखि अब सर्टन कुरा इन्टरनेट गभर्नेन्ससँग जोडेर आएको कुराहरू पनि हुनु पऱ्यो जसले गर्दाखेरि त्यो राइट चाहिँ मिनिङफुल हुन्छ फर एक्जाम्पल नेट न्युट्रालिटीको कुरा कुनै पनि कन्टेन्टलाई बायस किसिमले प्रोपोगेट गर्ने एल्गोरिदम युज गरेर प्रोपोगेट गर्ने आदि इत्यादि सबै नेट इन्टरनेट एज सच चाहिँ न्युट्रल हुनुपर्छ त्यो कन्टेन्ट डिपेन्डेन्ट हुनु हुँदैन भन्ने कुरो हो होइन त्यस कारण चाहिँ र त्यो अरू अथवा अरू प्रिभिलेज अनुसार त्यो गाइडेड हुनु हुँदैन भन्ने कुरो हो त्यस कारण चाहिँ त्यसरी पनि अलिकति हामीहरूको साइबर स्पेसको प्लेयर्सहरू त्यसै एट्र्याक्टिभ हुन्छ र त्यसरी पनि मेरो आर्गुमेन्ट के भनेदेखि चाहिँ अलिकति फिजिकलभन्दा अलिक फरक किसिमकोले सोच्नुपर्ने त्यस किसिमको रेस्पोन्स चाहिने चाहिँ मैले देख्छु र अर्को अलिकति वरिङ मलाई यो एउटा लेभलको अनइज अहिले पनि छ अब नेपालमै फर्किँदाखेरि यो एनटिएबाट अब चाहिँ कन्टेन्ट फिल्टरिङको प्रयास भएर देख्छु रिडिकुलस अमाउन्ट अफ पैसा खर्च गर्दैछ मलाई चाहिँ त्यो कन्टेन्ट फिल्टरिङ भन्ने कुरोसँगै अलिकति बिमती छ होइन त्यो त्यसभित्रको एल्गोरिदम ट्रान्सपरेन्ट नभएसम्म होइन त्यो चाहिँ मेरो विचारमा हामीहरूले फेस भ्यालुमा यो ठिक गर्दैछौँ भन्नुहुन्छ जस्तो मलाई लाग्दैन है त्यस कारण चाहिँ मैले भनिहालेँ इन्टरनेटको इभोल्युसन हेर्दाखेरि र यसको इम्प्याक्ट हेर्दाखेरि त्यस कारण चाहिँ यसमा चाहिँ सबैको एउटा किसिमको यसमा एट्र्याक्सन छ क्रिमिनलहरूको छ अथोरिटेरियनहरूको छ तानासाहरूको छ डेमोक्रेसीमा डेमोक्रेसी प्रोपोगेट गर्नेहरूको छ मानवाधिकार रोक्नेहरूको छ मानवाधिकार प्रोपोगेट गर्नेहरूको छ त्यस कारण चाहिँ त्यो हिसाबले गर्दाखेरि हामीले यस्तो यस्तो कुरामा यस्तो यस्तो टुलहरूमा जुन कि सरकारले लगाउँदैछ हामीहरूले फेस भ्यालुमा ठिक गर्दैछौँ भन्नुहुन्छ जस्तो मलाई लाग्दैन स्पेसली हामीहरूको जस्तो अलिकति पोलिटिक्स अझै पनि नसङ्लिएको कहिले सङ्लिन्छ थाहा छैन होइन हामीहरूको बायसेसहरू कहिले हराउँछ थाहा छैन हामीहरूको यो लेभलको पोलराइजेसन पोलिटिकल कहिले हराउँछ थाहा छैन त्यस्तोमा यति पावरफुल इन्टरनेट मिडियम तपाईँ हामीलाई वास्तवमा यति पावरफुल मिडियम हामीहरू जनताको हातमा कहिले पनि थिएन हामीहरू इन्डिभिजुअल रूपमा इन्डिभिजुअल एन्टिटीको रूपमा हामीहरू डिफ्याक्टो ब्रोडकास्टर हो हामीहरू हामीले ब्रोडकास्ट गरेको एउटा कुराको कुनै सीमा छैन त्यो कुराको मेरिट छ भनेदेखि अथवा छैन भने पनि त्यस कारण चाहिँ हामीहरूको त्यति पावरफुल मिडियम हो यो त्यस कारण यसमा के हुन्छ स्पेसमा हामीले लाइट लिनुहुन्छ जस्तो मलाई लाग्दैन. त्यस कारण चाहिँ एउटा लेभलको अनइज मैले चाहिँ त्यहाँ सेयर गरेको हो. अलिकति इन्टरनेटको युज नै के हो, यो यो चाहिँ यसरी हामीले एज इफ इन्टरनेट इज एन एन्ड इन इटसेल्फ, एज इफ हामीले के सोचिरहेछौँ भने मेबी दिस इज पेनासिया, सबै जो हर्मर्ज कि दवा हुन्छ नि त्यो सबै हो, डेभलपमेन्ट भनेकै यही हो भन्ने हो भन्ने हो. मलाई यो कुरा सेयर गर्नु चाहिँ मन लाग्छ. मैले चाहिँ कसरी हेर्छु आइसिटी अथवा इन्टरनेट यो सबै कुरो डिजिटललाई भनेदेखि, मलाई के लाग्छ भनेदेखि हामीहरूको एउटा कहिलेकाहीँ हामीहरूको जेनरल कुराकानी पनि हामी निकाल्छौँ नि त, जो प्रधानमन्त्री भए पनि जो आए पनि यस्तै हो भन्छ नि, कमन रेफरेन्स छ नि एउटा. यो एउटा लेभलमा लाग्छ तिनीहरू ठिक छन्, त्यहीँनिर गएर मेरो इन्टरनेटसम्मको होप, मेरो डिजिटल टेक्नोलोजीको होपलाई म पोजिसन गर्न चाहन्छु. के होला भनेदेखि यो समाजमा सर्टन कुरो सर्टन डिफल्ट सेटिङ छ, यहाँ केही कुरो अलरेडी त्यहाँ छ. तपाईँले डिफल्ट सेटिङ भन्दाखेरि मैले यो टर्म चाहिँ मैले चाहिँ कम्प्युटर साइन्सबाट ल्याएको छु. यो भनेको कुरो के भनेदेखि तपाईँले ल्यापटप अन गर्नुभयो भनेदेखि ल्यापटपमा फ्याक्ट्रीले सर्टन सेटिङ्स बनाइदिएछ, सर्टन प्रिन्टर चिन्ने होला, सर्टन फन्ट राखिदिएको होला, सर्टिन कुरा सर्टिन कन्स्ट्रेन्ट्सहरू डिफाइन छ भने हामीले. तर के भने ल्यापटपले त्यो कन्स्ट्रेन्टमा मात्रै काम गर्न सक्ने होइन, तपाईँले त्यो सेटिङ्स चेन्ज गर्न सक्नुहुन्छ होइन, तपाईँले त्यो सेटिङ्स चेन्ज गर्न सक्नुहुन्छ. न देशकै पोलिटिक्समा आउँदाखेरि, हाम्रो पोलिटिकल इकोनोमी आउँदाखेरि, मेरो विचारमा सर्टिन डिफल्ट सेटिङ्स छन्, त्यसलाई आइटीले चेन्ज गर्न सक्छ. फर इक्जाम्पल, हामीहरूको इन्स्टिट्युसन्सहरू इफेक्टिभ छैनन्, ट्रान्सपेरेन्ट छैनन्, प्रोन टु करप्सन छन् मानौँ है. त्यस कारण चाहिँ अटोमेसनले डिजिटल टेक्नोलोजीले अलिकति त्यो एउटा सेटिङ्स चेन्ज गरिदिन्छ. अर्को तपाईँलाई सानो इक्जाम्पल दिन्छु, धेरै सानो इक्जाम्पल हो. अलिकति आइसिटी इन एजुकेसन मास्टर प्लानमा कुरा गर्दै थियौँ, त्यहाँ इलेक्ट्रोनिक एटेन्डेन्स सिस्टम राख्ने कुरा भयो होइन. गर्दाखेरि डिफल्ट सेटिङ्स के हो त, डिफल्ट सेटिङ के हो, टिचर जाने, यो हाजिर कापीमा हाजिर गर्ने, कति बेलासम्म बस्यो भने पनि थाहा छैन, कति बेला फर्क्यो भने पनि थाहा छैन. नाउ डिफल्ट सेटिङलाई मैले कसरी चेन्ज गर्ने, सानो इन्टरभेन्सनले मैले इलेक्ट्रोनिक अटेन्डेन्स राखिदिएँ. राम्रो इक्जाम्पल हो होइन थाहा छैन, तर के भयो त त्यहाँको डिफल्ट सेटिङ चेन्ज भयो. अब विलिङ लिडरसिप छ भनेदेखि, अब पोलिटिकल कमिटमेन्ट भएको लिडरसिप छ भनेदेखि, अब के गरौँ भन्ने लिडरसिप छ भनेदेखि, स्कुल रिफर्म गर्छु, स्कुलबाट ट्रुवन्ट टिचर भन्छ नि भाग्ने टिचरहरूको समस्या हटाउँछु भन्दाखेरि, त्यो डिफल्ट सेटिङ त चेन्ज भयो नि. एउटा इक्जाम्पल मात्रै दिएको मैले. अब सोच्नुहोस्, पोसिबिलिटी सोच्नुहोस्, एआईको कुरा गर्दैछौँ हामी, एनालिटिक्सको कुरा गर्दैछौँ, बिग डेटाकै कुरा गर्दैछौँ, त्यसले कति इन्साइट ल्याउन सक्छ. त्यस कारण चाहिँ एउटा के गर्छु भनेर इच्छा शक्ति आउने लिडरसिप छ, र त्यसलाई डिजिटल इन्भाइरोमेन्ट त्यस किसिमको इनेबलिङ छ र क्रिएट गर्न सकियो भनेदेखि चाहिँ यो चाहिँ हामीहरूले चाहिँ फरक चाहिँ ल्याउन सक्छौँ. त्यही भएर मलाई अलिकति यो डिजिटल नेपाल भन्ने, अफकोर्स एउटा एउटा नेरेटिभ फ्लोट भएको छ, एउटा रेटोरिक फ्लोट भएको छ, त्यो आफ्नो ठाउँमा छ. तर चाहिँ कहिलेकाहीँ यी रेटोरिक एउटा नेरेटिभले पनि काम गर्छ कि, एउटा सर्टन चाहिँ मिसन जस्तो यसले दिएको छ होइन. त्यस कारण चाहिँ त्यो एउटा अपर्च्युनिटी हो. अफकोर्स इट्स नट कम्प्लिट डकुमेन्ट, अब लिभिङ प्रोसेस भन्छु म, लिभिङ डकुमेन्ट भन्छु, यसमा परिमार्जनहरू बाँकी छ, तर केही कुरा हामीसँग गर्नलाई छ. त्यस कारण चाहिँ त्यो हिसाबले चाहिँ मैले त्यसरी हेर्नुपर्छ भन्छु. अब हामीहरूले वाचफुल हुनुपर्ने, हामीहरूको फ्रिडम अफ एक्सप्रेसन कसै गरी पनि कन्ट्रोल नहोस्, र अहिले दुई चारवटा कुरा यो डकुमेन्टमा काम हुँदैछ, त्यसमा चाहिँ हामीहरूले ह्युमन राइट्सको हाम्रो कन्सर्न मेन स्ट्रिम कसरी गर्न सक्छौँ त्यो पनि हेर्नुपर्नेछ. र मलाई देख्दाखेरि मैले ड्राफ्टहरू पढ्दाखेरि दुई चारवटा एरिया छन् जहाँ कि म लिगल एक्सपर्ट नभए पनि अलिकति मलाई चाहिँ एउटा लेभलको अलिकति अप्ठ्यारो चाहिँ भएको छ, किनभने एकदम स्विपिङ जेनरलाइजेसन हुनसक्छ कि, कसैलाई होच्याउने भने अब त्यो के हो, होच्याउनेलाई मैले लिगली कसरी डिफाइन गर्ने हो, कसैको कुनै के गर्ने, यस्तो यस्तो कुराहरू छन् कि जसले गर्दाखेरि भोलि त्यो पनि लुपहोल हुनसक्छ है. त्यस कारण त्यो हिसाबले अलिकति वाचफुल हुनुपर्ने चाहिँ मैले देख्छु. ह्युमन राइट्स अफ कोर्स, अब ह्युमन राइट्समा फोकस गर्न नै पर्छ, तर लेट्स नट फोकस अबाउट ह्युमन रेस्पोन्सिबिलिटी. हामीहरू त्यो पनि कसरी सँगसँगै प्रमोट गर्न सक्छौँ, त्यसले कसरी एजुकेट गर्न सक्छौँ इन्टरनेट युजर्सहरूलाई, आफ्नो रेस्पोन्सिबिलिटी राइट युज गर्दाखेरि रेस्पोन्सिबल तरिकाले कसरी उनीहरूले गरौँ भन्ने किसिमको एउटा ब्यालेन्स अप्रोच हुनुपर्छ जस्तो मलाई लाग्छ.
इन्टरनेटमा मानवाधिकार सम्बन्धी आजको पडकास्ट यहाँहरूलाई कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ. आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु. नमस्कार.